أعوذ بالله من الشيطان اللعين الرجيم. بسم الله الرحمن الرحيم. الحمد لله وكفى وسلام على عباده الذين اصطفى. دروج بيجي محلتهم. بہترین نماز کیسے پڑھیں، اس کے سلسلے کا درس نمبر 18. تشہد مکمل ہو چکا تھا اور آج سلام نماز پر ہماری پوری گفتگو ہوگی. دیکھیں، مسئلہ یہ ہے کہ جتنے بھی کلمات ہم زبان سے نکالتے ہیں، نماز کے جتنے بھی ارکان ہیں، لوگ رٹے رٹائے طریقے سے اس کو انجام دیتے ہیں، لیکن حقیقی طور پر اس سلام کی یا اس واجب جز کی نماز میں جو مستحب ارکان ہیں ان کی معرفت نہیں ہوتی. تو آج اس کے فقہی مسائل کے ساتھ ساتھ سلام نماز کے جو اخلاقی پہلو ہیں، جو اس کے اندر پیغامات ہیں، اور اس کی صحیح معرفت کیا ہے، اس موضوع پر انشاءاللہ ہماری گفتگو آگے بڑھے گی. دیکھیے، نماز میں تین سلام پڑھے جاتے ہیں اور اس کے بعد نماز کا اختتام ہوتا ہے. دیکھیے، پہلے تو لفظ سلام کو بھی سمجھنا چاہیے. دیکھیے، ہر قوم میں ملاقات کے وقت کچھ معین الفاظ ہیں کہ جو لوگ ایک دوسرے سے ملتے وقت کہتے ہیں. اچھا، اسلام سے بھی پہلے عربوں کے اندر مثلا وہ کہتے تھے، اور جب اسلام آ گیا اس کے بعد بھی لوگ کہتے رہے، حیاک اللہ، اللہ آپ کو زندہ رکھے. ایک طریقہ کار تھا ملنے ملانے کا، جس طریقے سے مغربی اقوام ہیں وہ گڈ مارننگ، گڈ ایوننگ اور گڈ نائٹ وغیرہ کہتی ہیں، اس طرح سے عربوں میں بھی تھا. ہندو جس طریقے سے نمستے کہتے ہیں، اور سکھ جو ہیں وہ جے گرو کہتے ہیں مثلا، اور الگ الگ طریقے ہیں. مثلا مجوسی ہیں، ملاقات کے وقت منہ پر ہاتھ رکھ لیتے ہیں. پارسی جو ہیں وہ ملاقات کے وقت شہادت کی انگلی کو اٹھاتے ہیں. اسی طرح سے بالکل اسلام کا بھی ایک الگ طریقہ کار ہے، ایک الگ تشخص ہے. اور دیکھا جائے تو حیاک اللہ، اس کے اندر فقط دنیاوی ایک سلامتی کی خواہش ہے، صرف دنیاوی زندگی کی خواہش ہے کہ اللہ آپ کو زندہ رکھے. اور اسلام نے دنیا اور آخرت کی ہر خیر و برکت اس کے اندر شامل کر دی ہے سلام میں، السلام علیکم ورحمۃ اللہ وبرکاتہ. تو اسلام کا سلام سب سے بہترین سلام ہے. اگرچہ سلام کے اندر بھی لوگ کوشش کر کے ایک انحراف داخل کر رہے ہیں، جس پہ ہماری آج آخر میں گفتگو آئے گی، وہ اپنی جگہ پر. دیکھیے، سلام کے متعلق پیغمبر اکرم صلی اللہ علیہ وآلہ وسلم، یہ بات فرماتے ہیں کہ سلام سے آپس کی محبت بڑھتی ہے. جب بھی روایات میں کتنا زیادہ آیا ہے کہ سلام کو عام کرو، زیادہ سے زیادہ ایک دوسرے کو سلام کرو. اگرچہ اس کے اندر چھپا ہوا ایک مفہوم ہے جو وہ بھی آگے چل کر آئے گا. بہرحال، سلام جتنا زیادہ انسان کرتا ہے اتنا مخاطب سے اس کی محبت میں اضافہ ہوتا ہے. اور سلام کرنا خود صلہ رحمی میں بھی شامل ہے. دیکھیے، صلہ رحمی کی ایک تو کچھ مستحب باتیں ہیں جو کہ اپنا ایک الگ موضوع چاہتی ہیں، اس کی الگ تفصیلات ہیں کہ صلہ رحمی کی واجب حدود کیا ہیں، صلہ رحمی کی مستحب حدود کیا ہیں. واجب صلہ رحمی کی حد تک بھی انسان محدود رہ سکتا ہے، اور پھر مستحبات تو جتنے بھی ایڈ کرتا چلا جائے. اس میں ایک چیز ہے کہ آپ صلہ رحمی میں شامل ہے کہ اس تک سلام، رشتہ دار تک سلام پہنچوائیں. مثلا دوسرے شہر میں کوئی رہتا ہے، دوسرے ملک میں اگر کوئی شخص رہتا ہے، تو اگر میل ملاقات کے لیے نہیں جا سکتے ہیں تو کم سے کم اس کو سلام کہلوائیں. کچھ اس کی منیمم حد بھی ہے. یہی وجہ ہے کہ آغا سیستانی نے بھی باقاعدہ جب ان سے سوال پوچھا گیا کہ اگر کوئی مجھ سے بات کرنا یا ملنا ہی نہ چاہتا ہو تو کیا پھر بھی میرے لیے اس سے صلہ رحم کرنا واجب ہوگا، क्या ऐसा नहीं हो सकता कि मैं उसे उसके हाल पर छोड़ दूं? देखिए सवाल पूछा गया उनसे। आगा सिस्तानी ने कहा कि आप उससे अपना राबता खत्म ना करें, मुलाकात के वक्त सलाम करें, मिजाज पुरसी करें, मरीज हो जाए तो इयादत के लिए जाएं, अगर जरूरतमंद हो जाए तो उसकी मदद करना ऐसे इंसान से सिले रहमी के लिए काफी है। यानी जिन रिश्तेदारों से लड़ाई झगड़ा या उनसे मिलने में खुद ज्यादा बड़ा नुकसान हो, कुछ फसादी तबीयत के होते हैं, मिलने जा रहे हैं तो मजीद लड़ाई झगड़े हो रहे हैं, तो ऐसे अफराद से सिर्फ वाजिब सिले रहमी की हद तक रखी जा सकती है और उसके अंदर सलाम का पहुंचवाना भी शामिल है। देखिए आपस के लड़ाई झगड़ों के हवाले से भी आगा सिस्तानी का एक नजरिया है। मसलन ये जैसे कि आमतौर पर मशहूर है, हदीसों में भी आया कि मोमिन भाई से अपने 3 दिन से ज्यादा बातचीत बंद करना, तो आगा सिस्तानी ने अपने एक फतवे में फरमाया है कि एहतियात वाजिब यह है कि किसी शख्स से 3 रोज से ज्यादा इस अंदाज से लड़ झगड़ कर बातचीत बंद ना की जाए, हराम हो जाएगा, यानी एहतियात वाजिब की बिना पर। हाँ अलबत्ता कोई ऐसा बड़ा मसला हो मिलने में कि उससे भी कहीं ज्यादा नुकसान लाजिम आ रहा हो तो फिर एक अलग मसला पेश आ जाता है। अच्छा पैगंबर इस्लाम की सलाम के सिलसिले में ये थोड़ा सा ताकि आपके सामने एक बैकग्राउंड बन जाए कि इसके अंदर भी नमाज में भी आपको सलाम करना है तो सलाम की जरा फजीलत पता चल जाएगी क्या है। पैगंबर इस्लाम इस कदर सलाम किया करते थे और सलाम करने में इस कदर पहल किया करते थे कि सहाबा हसरत करते रह जाते थे कि काश हम रसूल अल्लाह से पहले उनको सलाम कर लें, और इस हद तक होता था कि दीवार के पीछे लोग छुपकर खड़े हो जाते थे कि पैगंबर जैसे ही सामने आएंगे उनको मौका नहीं देंगे और सलाम करेंगे। पैगंबर इस्लाम दीवार के पास आकर कहते थे जो दीवार के पीछे खड़ा हुआ शख्स है उस पर भी मेरा सलाम। और किसी के घर जाते तो देखिए ये वाली सीरत पैगंबर की अपनानी चाहिए। एक एक चीज के मुतालिक अहादीस के अंदर जिक्र आया। किसी के घर जाते थे तो कभी भी दरवाजे के सामने नहीं खड़े होते थे, या तो दरवाजे के दाएं तरफ खड़े होते थे या दरवाजे के बाएं तरफ खड़े होते थे ताकि जब वो दरवाजा खोले तो निगाह घर के अंदर ना पड़े। और दरवाजे पर जब दक्कुल बाप करते थे, खटखटाते थे किसी का जाकर, तो फकत एक मरतबा अस्सलामु अलैकुम बावाज़े बुलंद कहते थे। अगर जवाब नहीं आता था तो पैगंबर वापस आ जाते थे। ये नहीं कि मसलन बैल बजा बजा के उसको जब तक बाहर ना निकालें, हो सकता है कोई मजबूरी हो सकता है बाहर ना आना चाहता हो सकता है कोई भी ऐसी बात हो सकती है, या जैसे ये वाली अखलाकियत मोबाइल फोन में भी सीखनी चाहिए। मसलन अगर कोई शख्स फोन नहीं उठा रहा है तो जब तक घंटियां बजा बजा के उसकी बैटरी डाउन ना कर दें तब तक लोग करते रहते हैं। तो पैगंबर की सीरत का एक ये है कि एक दफा बावाज़े बुलंद कह दिया, अगर उसे आना है तो आ जाएगा वरना वापिस आ जाएं और किसी और वक्त के लिए मुलाकात को रखें। अच्छा कभी भी ये भी पैगंबर की सीरत में था। मसलन एक दफा जाबिर जो थे वो पैगंबर इस्लाम के दौलत कदे पर आए और दक्कुल बाप किया, खटखटाया। पैगंबर ने अंदर से पूछा कौन, तो जाबिर ने कहा मैं। पैगंबर नाराज हुए कि मैं क्या होता है, यानी जब भी कोई आए तो उसको वाजे तौर पर अपना तारुफ कराना चाहिए, मुभम तारुफ नहीं होना चाहिए ताकि जो अंदर हो उसे मौजूद पता चल जाए कि दरवाजे पर कौन है। खैर ये तो सब चीजें इस तरह की आती हैं। और रिवायत में ये भी है कि पैगंबर के सबसे ज्यादा करीब जो कयामत के दिन होगा वो होगा कि जो सलाम में सबसे ज्यादा पहल करने वाला होगा। कयामत में पैगंबर के सबसे करीब अफराद में उसका शुमार होगा जो सलाम में पहल करता हो। और हमारे यहां क्या होता है, हमारे यहां खामोश हुआ जाता है और हर आदमी एक्सपेक्ट करता है कि मुझे लोग सलाम करें। लड़ाइयां होती हैं, झगड़े होते हैं खानदानों में कि फलां ने हमें सलाम नहीं किया, बातचीत बंद हो जाती है सारी सारी जिंदगी के लिए। सलाम में पहल करें, पैगंबर इस्लाम बच्चों तक को सलाम में पहल किया करते थे। और सबसे ज्यादा करीब पैगंबर के वो होगा कयामत के रोज के जो कि सबसे ज्यादा सलाम में पहल करने वाला होगा। और ये तो देखिए आम इंसान एक दूसरे को जब यहां सलाम करते हैं तो बहरहाल जब सलाम करते हैं तो खुशी होती। जन्नत की जो सबसे ज्यादा बड़ी खुशी है जिसे कहा जाता है कि वो जन्नत से भी बढ़कर है, वो है उस वक्त के जब अल्लाह का सलाम जन्नतियों के लिए आएगा। अल्लाह سلامن قولم من رب الرحیم، اللہ کا سلام، جنتیوں کہ ایسی نعمت کبھی اتنی خوشی خود جنت کو حاصل ہو کر نہیں ہوگی، لیکن جب جنتیوں کے لیے اللہ کا سلام آئے گا. اچھا، اس کے لیے تو سب انتظار کریں گے آخرت کا. دنیا میں البتہ ایک شخصیت ایسی رہی ہے جس پر اللہ نے جبریل نے اور اللہ نے جبریل کے ذریعے اپنا سلام پہنچوایا. اللہ کا سلام جس کے لیے جنتی خواہش ہم سب کی خواہش ہے کہ وہاں جا کر اس کو سنیں، اللہ نے وہ سلام یہاں پر خدیجہ طاہرہ سلام اللہ علیہا کے لیے بھیجوایا. کہ پوری زندگی اور اپنا سب کچھ کس طرح سے پیغمبر اور اسلام کے لیے نچھاور کر دیا کہ اللہ نے جبریل کے ذریعے، خود جبریل نے کہا کہ یا رسول اللہ میرا سلام اور اللہ کا سلام بھی خدیجہ تک پہنچا دیں. اور جنتیوں کے متعلق بھی یہ بات قرآن کے اندر ملتی ہے، وَتَحَيَّتُهُمْ فِيهَا سَلَامٌ، ان کا وہاں پر ایک دوسرے کو تحیہ یعنی جو بات چیت ہوگی وہ سلام ہوگی. تو خود جنتی ایک دوسرے کو سلام کر رہے ہوں گے، جسے قرآن نے واضح طور پر اس کو بیان کیا. اور پیغمبر کے لیے الگ سے حکم بھی آیا، وَإِذَا جَاءَكَ الَّذِينَ يُؤْمِنُونَ بِآيَاتِنَا فَقُلْ سَلَامٌ عَلَيْكُمْ، اے رسول جب بھی تمہارے پاس ایسے لوگ آئیں جو ہماری آیات پر ایمان لائے ہوئے ہیں، فَقُلْ سَلَامٌ عَلَيْكُمْ، ان سے کہو سَلَامٌ عَلَيْكُمْ، یعنی اللہ نے باقاعدہ سلام کرنے کا حکم پیغمبر اسلام کو دیا. اور یہ بھی روایات میں ہے کہ جو سب سے زیادہ بخیل شمار کیا گیا ہے وہ اس کو شمار کیا گیا ہے جو سلام نہ کرے. بہار کی باقاعدہ روایت ہے کہ وہ بخیل اور کنجوس ہے جو سلام کرنے میں کنجوسی کرتا ہے اور بس ایکسپیکٹ کرتا ہے کہ لوگ ہی اس کو سلام کرتے رہیں. اور ہمارے آٹھویں امام، امام علی رضا علیہ الصلوۃ والسلام، فرماتے ہیں جو کوئی بھی سلام کرنے میں، اب وہ خواہ سلام کرنے میں ہو یا جواب سلام میں، جو کوئی بھی سلام کے سلسلے میں فقیر اور غنی کے اندر فرق کرے، خدا اس پر قیامت کے روز غضبناک ہوگا. ہمارے ہاں ہوتا ہے نا کہ مثلا کوئی سٹیٹس والا اگر آ جائے سامنے، اس کو سلام میں پہل کریں گے، اس کا جواب سب سے پہلے دیں گے، اس سے مصافحہ سب سے پہلے کریں گے، اور جو ایسی غریب سا عام سا بیچارہ آدمی ہے اس کے سلام کو سنیں گے بھی نہیں، جواب بھی آخر میں اس کو دیں گے، مصافحے کے لیے بھی سب سے آخر میں رکھیں گے. آٹھویں امام فرماتے ہیں جو فقیر اور غنی کا فرق کرے سلام کے سلسلے میں، یعنی خواہ سلام کرنے میں یا اس کا جواب دینے میں، قیامت کے روز خدا اس کے اوپر غضبناک ہوگا. تو یہ تمام چیزیں ایسی ہیں کہ ان کا خیال کرنا چاہیے. اور جب بھی روایات میں ایک چیز بھی آتی ہے کہ خود دیکھیں، سلام کرنا مستحب ہے، سلام کا جواب دینا واجب ہے، بلکہ سلام میں روایت میں کہ 70 نیکیاں ہیں جس میں 69 نیکیاں 69 نیکیاں سلام کرنے والے کو ملتی ہیں، اور فقط ایک نیکی ہے جو کہ جواب دینے والے کو ملتی ہے. تو سلام میں پہل میں ہمیشہ فائدہ بھی ہے، حکم بھی یہی ہے، اور ثواب اور فضیلت بھی اسی کے اندر زیادہ ہے. خود کریں گی تو 69 نیکیاں ملیں گی، اور اس کے سلام کا انتظار کر کے جواب دینا چاہیں گی تو فقط ایک نیکی ملے گی. اور اس کے اندر بھی ہے کہ ہمیشہ جو ہے آداب کے اندر ہے کہ بہرحال چھوٹا جو ہے وہ بڑے کو سلام کرے، بیٹھا ہوا شخص جو ہے وہ کھڑے ہوئے کو سلام کرے، کوئی چھوٹی جماعت ہے تو وہ بڑی جماعت کو سلام کرے، اس کا بھی خیال رکھنا چاہیے. اچھا، اب دیکھیں یہ جو کہا گیا نا ابھی آپ کے سامنے کہ سلام کا، دیکھیں سب سے پہلی بات تو یہ ہے کہ علماء فرماتے ہیں کہ کوئی بھی واجب عمل کوئی شخص انجام دیتا ہے اور اس کے مقابلے میں کوئی مستحب عمل انجام دیتا ہے، تو مستحب کبھی بھی ثواب میں واجب کا مقابلہ نہیں کر سکتا ہے، ہمیشہ واجب کا ثواب زیادہ ہوگا. لیکن کچھ کنڈیشنز ایسی ہیں اسلام میں، دو تین ہی مقامات ایسے ہیں کہ جہاں مستحب کا ثواب واجب سے بڑھ گیا، ان میں ایک سلام بھی. سلام کرنا مستحب ہے، جواب دینا واجب ہے، جواب دینے کا ثواب زیادہ ہونا چاہیے تھا، لیکن جواب میں فقط ایک نیکی ہے، سلام کرنے میں 69 نیکی ہیں 69. اور دو مقامات اور ہیں جو بھی ہمارے موضوع سے خارج ہیں، کہ دو تین ہی تقریباً ایسے اسلام کے اندر مستحبات ہیں جن کا ثواب واجب سے بڑھ گیا. और देखिए ये भी बात याद रखनी चाहिए कि इसमें तो आप तीन तीन सलाम करेंगे, सलाम परवरदिगार आलम का नाम है और ये ऐसा नाम है कि इससे परवरदिगार ने मखलूकात को खल्क किया है, सलाम से मखलूकात खल्क हुई। और बाकायदा शहीद सानी जो की जो किताब है इसरार उस सलात, इसरार नमाज के नाम से भी उसका उर्दू तर्जुमा भी हो चुका है, उसमें शहीद सानी फरमाते हैं कि अपने इस इस्म सलाम के जरिए जो अल्लाह ने लोगों के अंदर रखा है, लोग आपस में जो मोहब्बत उनकी है, जो उनका मेल जोल है, जिससे वो एक दूसरे की तस्दीक करते हैं, एक दूसरे का ख्याल रखते हैं, एक दूसरे से हमदर्दी करते हैं, ये फकत उस इस्म सलाम की वजह से जो अल्लाह ने अपनी मखलूकात के अंदर रखा है। ये सारी मोहब्बतें, मसलन माँ की अपने बच्चों से मोहब्बत, वालदेन की अपने बच्चों से मोहब्बत, बच्चों की और रिश्तेदारों की आपस में एक दूसरे से मोहब्बत, और लोग मोमिनीन की आपस में एक दूसरे से मोहब्बत, ये परवरदिगार के उस इस्म सलाम की वजह से है जो उसने अपनी मखलूकात के अंदर रखा। सलाम, ये जितनी मोहब्बतें हैं उसी इस्म सलाम का मजहर है। अब मसलन अगर कोई शख्स अपने उसको खराब कर ले, अपने किरदार को खराब कर ले, लोगों को अजियतें देने लगे, लोगों को नुकसान पहुंचाने लगे, और सिर्फ जबानी सलाम की हद तक रह जाए और उसका अमल सलामती के बरखिलाफ हो, सास जो है वो बहू को नुकसान पहुंचाने के दर में हो, बहू सास को नुकसान पहुंचाने के दर में हो, आपस के रिश्तेदार एक दूसरे को नुकसान पहुंचा रहे हों, एक दूसरे की गीबतें कर रहे हों, तो इसके मायने क्या होंगे कि जो नुकसान पहुंचाने के दर पे हैं तो इनका जाहिरी सलाम फायदेमंद नहीं है, और खुदा के नजदीक ऐसे अफराद मुनाफिकीन में शुमार किए जाते हैं। मुनाफिक हैं, तुम जो सिर्फ जुबान से कह रहे हो तुम पर सलामती हो, तुम तो खिलाफ उनके काम कर रहे हो, तुम जुबान से कह रहे हो तुम सलामती हो, तुम तो चाहते हो हसद के जरिए इनकी नेमतें जायल हो जाएं, तुम जुबान के जरिए सलामती चाह रहे हो और इनकी पीठ पीछे गीबतें कर रहे हो, तोहमतें लगा रहे हो, उनकी जड़ें काट रहे हो या कोई भी इस तरह की बात, तो इसका मतलब यह है कि परवरदिगार के उस इस्म सलाम के मजाहिर को तुम खत्म करना चाहते हो, और खुदा के नजदीक ऐसे अफराद मुनाफिकीन में लिखे जाते हैं। और हमारे छठे इमाम इमाम जाफर सादिक अलैहिस्सलाम, वो फरमाते हैं कि सलाम को परवरदिगार ने अपनी मखलूकात में बतौर अमानत रखा है, यानी अब उसे चाहिए कि इस अमानत की हिफाजत करे, और सलामती के यानी सलाम के जो इस्म इलाही है इसको लोगों के दरमियान अपनी हमदर्दियों से, अपनी मोहब्बतों से उनको फायदा पहुंचाकर जाहिर करे। ये जरूरी है। देखिए सलाम का जिंदगियों में क्यों है इतना कि सलाम को आम करो, इस वजह से कि सलाम को आम करो, अल्लाह ने जो इस्म इलाही आपके अंदर रखा है सलाम, उसके मजहर बन जाओ, लोगों के लिए सलामती चाहो, उनके लिए आसानियां मुहैया करो, उनकी जिंदगी से मुश्किलात को खत्म करो, सलामती का पैगाम बन जाओ उनके लिए, अब ना उनकी गिबत करो ना उनको कोई तकलीफ पहुंचाओ, और अपने मुमलिकत नफ्स में इस इस्म इलाही का निफास कर दो, ये है सलामती। और अगर तुमने ऐसा नहीं किया तो तुमने अल्लाह की उस अमानत में खयानत की। रिवायत में भी आई है ये बात और उलमा ने भी ये बात लिखी है, उसका मफहूम कि इधर नमाजी, बहुत से नमाजी ऐसे हैं जो नमाज में कहते हैं अस्सलामु अलैकुम व रहमतुल्लाहि व बरकातुहु और अपनी नमाज का इख्तिताम करते हैं, फौरन उसी वक्त सलाम नमाज और खुद वो नमाज नमाजी की तकजीब कर देती, नमाजी की तकजीब कर देती, नमाज खुद कहती है तुम झूठे हो, तुम कब लोगों की सलामती चाहते हो, तुम कब लोगों की सलामती के ख्वाह हो, अगर ऐसा होता तुम सलामती के ख्वाह होते तो तुम्हारी बीवी तुमसे इस कदर नाला क्यों होती, तुम्हारा शौहर तुमसे इस कदर नाला क्यों होता, तुम्हारे रिश्तेदार इस कदर तुमसे अजियत में क्यों होते, वो तुम्हारी अजियतों और मजालिम का शिकार क्यों होते। जैसे ही वो कहते हैं अस्सलामु अलैकुम फौरन नमाज उसको झुठला देती है, झूठे हो तुम, क्योंकि तुम इसमें सलाम के मजहर नहीं बने हो। और देखिए नमाजी को नमाज झुठला रही है, लेकिन अगर उसने मुमलिकत नफ्स के अंदर इस इस्म को नाफिस कर दिया और तमाम कुव्वतों पर उसकी हुक्मरानी कायम कर दी, अब उसका पहला फायदा यह होगा कि अब ये किसी का बुरा नहीं चाहेगा, ये हर एक की खैरख्वाही का ख्वाहा होगा, सिवाय अच्छाई के लोग अब इससे कुछ भी चीज नहीं देखेंगे। और इस तरह से ये दुश्मनी और अदावत की और मुखालिफत की पूरी इमारत ही को ढा देगा और मुनहदिम कर देगा, और ये परवरदिगार के इसमें सलाम का मजहर हो जाएगा। देखिए सलाम नमाज, ये जो अस्सलामु अलैकुम पे इख्तिताम हो रहा है, इसको अपनी जिंदगियों में सलाम को जाहिर करना। इमाम खुमैनी ने अपनी किताब सिर्रुस सलात या आदाब नमाज के नाम से भी आई और मुख्तलिफ नामों से है किताब, फरमाते हैं उसमें बड़े रूहानी पहलू इसके और बड़े इरफानी पहलू सलाम के बयान किए। फरमाते हैं अब्दे सालिक, यानी जो इरफान के अंदर और अल्लाह की मारिफत के अंदर जब कोई उसका बंदा डूबता है, तो वो जब सीधे आखिरी सीधे कर रहा होता है नमाज के, तो वो फना फिल्ला हो जाता है, और फना फिल्ला होने के बाद यानी खुदा की जात में फना हो गया। अब जब ये दूसरे सीधे से आखिरी सीधे से उठकर बैठता है, और जब इसे होश आता है उस फना की जिंदगी से, अब इसे होशियारी नसीब होती है। जिस तरीके से देखा जाए ना कि जिस वक्त इंसान का ऑपरेशन होता है और ऑपरेशन से होश में आता है, लोग उसको नजर आने लगते हैं, तो उसकी पूरी ख्वाहिश ये होती है कि सबसे महबूब तरीन अपने करीबी रिश्तेदारों को अपने सामने देखे। तो वो फरमाते हैं कि जब कोई शख्स इस अंदाज से फना फिल्ला होकर होश में आता है, होशियारी नसीब होती है, और इस दुनिया से और मखलूकात से जो एक गैबत में चला गया था उस नमाज में, अब वो हुजूर की हालत में जब वापस आता है, तो उसको चाहिए कि वो मौजूदात को सलाम करे। सलाम, देखिए नमाज का इख्तिताम सलाम पर क्यों है, कि ये फना फिल्ला होकर वापस आया है वहां से। अब लोगों की तरफ जब ये वापस लौटा है, देखिए इंसान जब सफर से वापस लौटता है तो सबसे आकर मिलता है, लोगों को सलाम करता है। इस सफर से वापसी का जो आगाज है वो कायनात की सबसे अजीम तरीन हस्ती पर सलाम से होता है, अस्सलामु अलैका अय्युहन नबी व रहमतुल्लाहि व बरकातुह। ये फना हो गया था, ये सजदे के अंदर डूब गया था, अब गोया जब ये इस दुनिया के अंदर वापस आया और सजदे से उठकर बैठा है, तो कायनात की सबसे अजीम तरीन हस्ती को सलाम करें। जो अव्वलीन हकीकत है कायनात की, देखिए उलमा कहते हैं कि वहदत से कसरत की तरफ आया है, वहदत यानी परवरदिगार आलम की वहदानियत अब लोगों की तरफ आ रहा है जिसमें कसरत है। तो कायनात की अव्वलीन हकीकत को उनकी तरफ मुतवज्जे और उनको सलाम करें। और इमाम खुमैनी ये भी फरमाते थे कि जो नमाज में मखलूकात से गायब ना हो और मुसाफिर इल्लल्लाह ना हो, यानी मखलूकात से गायब ही नहीं हो रहा है, सारी दुनिया के ख्यालात के अंदर ये नमाज के अंदर भी गर्क है, गोया अल्लाह के अलावा इसको पूरी दुनिया याद है। देखा नहीं अब हमारी जो नमाजें हैं उसके अंदर इधर उधर कहां हम ख्यालों में भटकते फिरते हैं, शायद जो सबसे कम याद होता है उसके अंदर वो अल्लाह होता है, बाकी इधर उधर के ख्यालात होते हैं। इमाम खुमैनी फरमा रहे हैं अगर ऐसा कोई है कि जो कि अल्लाह का उसको कोई ख्याल ही नहीं, मखलूकाती में डूबा हुआ है, इसकी नमाज का सलाम सिवाय जबानी जमा खर्च के कुछ भी नहीं, इसका सलाम उस वक्त सलाम नमाज शुमार होगा कि जब इसके अंदर से वो तमाम शैतानी तसर्रुफात और शैतानी तवज्जुहात से इसको सलामती नसीब हो जाए। इधर उधर के इस पर हमारी पूरी इंशाल्लाह शायद एक या दो नशिस्तें भी मुमकिन हैं कि नमाज में खुशू खुजू कैसे पैदा करें, शायद कि दो नशिस्तें, इतना अहम मौजू है कि नमाजों की कबूलियत का मियार ही इसके ऊपर बाज़ोकात करार दिया गया है कि नमाज में जितना खुशू खुजू होगा बस उस कदर नमाज कबूल होगी, एक इसका पैमाना ये भी, तो इंशाल्लाह उस पर गुफ्तगू आएगी। तो इमाम खुमैनी कहते हैं कि ऐसा क्या है कि पूरी दुनिया के ख्यालात के अंदर ये गर्क हुआ हुआ है और शैतानी तसरुफात शैतानी तवज्जुहात इधर उधर के ख्यालात अल्लाह ही इसको याद नहीं सिवाय जबानी जमा खर्च के कुछ भी नहीं। हां अलबत्ता अगर इसका इख्तिताम इस तरह से हुआ कि इसने इन तमाम चीजों से अपना पीछा छुड़ा लिया और हुक्म खुदा और सुन्नत पैगंबर को इस नमाज में खुलूस दिल के साथ इस नमाज को पढ़ा, गोया अब इस नमाज को पढ़ने के बाद ये अजाब आखरत से सलामती में आ गया, इसी वजह से इसका इख्तिताम सलाम के ऊपर हुआ है। यानी अगर ये नमाज नहीं पढ़ता نماز پنجگانہ اپنی چھوڑ دے، واجب نمازیں اس انداز سے چھوڑ دے، تو اس کے معنی کیا ہوں گے؟ یہ جہنم کی طرف جائے گا، اور نماز پڑھے گا اور اس مکمل خلوص دل کے ساتھ نماز پڑھ کے اختتام سلام پر کرے گا، تو گویا یہ ان تمام عذابوں سے سلامتی سے امان میں آ جائے گا، ان میں سلامتی پیدا ہو جائے گی، امان میں آ جائے گا، اور یہی اس کا سب سے اہم پیغام ہے کہ انسان کو چاہیے کہ اس میں سلام کو اپنے اندر اس طرح سے رچا بسا لے کہ سب کے لیے فائدے مند ہو جائے، کسی کا نقصان نہ چاہے، پھر یہ نماز اس کو حقیقتاً فائدہ دے گی اور خشوع خضوع بھی اس کو نماز میں نصیب ہوگا. اب آ جائیے اس سلام نماز کے کچھ مسائل فقہ، وہ دیکھتے ہیں کیا ہے. دیکھیے سلام نماز کا واجب جز ہے، اور سلام نماز واجب غیر رکنی ہے. واجب غیر رکنی کے معنی ہیں کہ اگر اس کو انسان بھول جائے تو نماز باطل نہیں ہوتی، اب وہ کیا کرے گا یہ ابھی آگے چل کر آئے گا. بہرحال اگر کوئی شخص سلام نماز بھول جائے، اگر واجب رکنی بھولتا ہے تو خواہ واجب رکنی ایسا واجب ہے کہ انسان خواہ بھولے سے رہ جائے، غفلت میں رہ جائے، مسئلہ نہ جاننے کی وجہ سے رہ جائے، ہر صورت میں نماز باطل ہو جاتی ہے. لیکن سلام نماز ان واجبات میں سے نہیں. بھولے سے اگر رہ جائے اس سے فرق نہیں پڑتا ہے، کیا کرنا ہوگا یہ تو آگے چل کر آئے گا. اچھا اب دیکھیے ویسے تو یہ تین سلام ہیں، تین سلام. السلام علیک ایہا النبی و رحمۃ اللہ و برکاتہ. اگر ہم ترجمہ دیکھیں اس سلام نماز کا کہ سلام ہو اے اللہ کے نبی آپ پر، اور آپ پر اللہ کی رحمتیں اور برکتیں نازل ہوں. پھر السلام علینا وعلی عباد اللہ الصالحین، سلام ہو ہم نماز پڑھنے والوں پر اور اللہ کے نیک بندوں پر. اور السلام علیکم ورحمۃ اللہ وبرکاتہ، سلام ہو مومنین پر اور ان پر اللہ کی رحمتیں اور برکتیں نازل ہوں. یہ سلام نماز کا ایک ترجمہ ہے کہ یہ تین سلام اس میں کیے جاتے ہیں. دیکھیے اس کو صحیح طرح سے سلام نماز کے الفاظ کا سیکھنا بھی واجب ہے. ابھی آگے چل کر ہم اس میں کچھ قرآت وغیرہ کی غلطیاں وہ دیکھیں گے. صرف ترجمے پہ کوئی شخص اکتفا نہیں کر سکتا کہ بھائی مجھے تو سلام یاد نہیں ہو رہا ہے، اس کی نئی اچھی طریقے سے میں اس کی قرآت وغیرہ کو جو ہے وہ کر پا رہا ہوں. تو قرآت نماز کو ویسے سیکھنا ضروری ہے، اس کے اندر سلام نماز بھی ہے، اس کو اچھی طرح سے پڑھنا آنا چاہیے. اس کے اندر 7 8 9 10 تقریباً موٹی موٹی غلطیاں لوگ کرتے ہیں جو بھی آگے چل کر وہ بھی آنے والی ہیں. حتیٰ کہ دیکھیے منہ سے اس کو پڑھنا ہے، دل بہت سے لوگ دل ہی دل کے اندر آج کل ایک ٹرینڈ ہو گیا ہے، حتیٰ کہ بہت مرد حضرات کے جن کو بلند آواز سے نمازیں پڑھنا ہوتی ہیں، فجر کی، مغرب کی، عشاء کی، پہلی دو رکعتیں، ان 4 رکعتی نماز کی، وہ بھی وہ خاموشی سے پڑھتے ہوئے نظر آ رہے ہوتے ہیں. اور یہ بڑا سیریس مسئلہ ہے کہ بہت سے لوگوں کے تو ہونٹ وغیرہ بھی حرکت میں نہیں ہوتے، بالکل اسی طریقے سے چپ کھڑے ہوئے ہیں جس میں زبان کو بھی حرکت نہیں ہو رہی ہوتی. تو بہرحال اس کو زبان سے پڑھنا ہے سلام نماز کو، دل دل میں پڑھنا کافی نہیں ہے. بلکہ اگر کوئی شخص بالکل عاجز ہو اور پڑھ ہی نہ سکے، ایسی کوئی بیماری ہو، تو اس کے لیے پھر یہ کہ وہ دل ہی دل میں پڑھے اس کو. اور احتیاط واجب یہ ہے کہ اس سلام کو پڑھتے ہوئے ہاتھ سے اشارہ بھی کرے. خیر لیکن وہ تو اس قسم کی صورتحال عام طور پر نہیں پیش آتی ہے، لیکن یہ کہ کم سے کم زبان سے پڑھنا ضروری ہے. اچھا یہ جو پہلا سلام نماز میں، دیکھیے تین سلام ہیں، ان میں سے کون سا والا سلام واجب ہے؟ کیونکہ کچھ ایک سلام اس میں ایسا ہے کہ جو وہ مستحب ہے، اور باقی سلام جو ہیں ان میں سے دیکھا جائے گا کہ کون سا واجب ہے. اصل میں دیکھیے جو پہلا سلام ہے، اکثر علماء کا یہ کہنا ہے کہ یہ تابع تشہد ہے، تشہد کے تابع ہے، تشہد کا گویا ایک لحاظ سے حصہ ہی ہے. تو اکثر علماء کا یہ نظریہ ہے، لیکن آیت اللہ سیستانی کے نزدیک اسے تابع تشہد ماننا اس میں تامل ہے. فرماتے ہیں کہ اس کو تشہد کا حصہ نہ سمجھا جائے، اس میں ان کو تامل ہے، بلکہ الگ سے مستحب اس کو سمجھا جائے، الگ سے ایک مستحب ہے کہ تشہد کے بعد السلام علیکہ ایوہ النبی و رحمت اللہ و برکاتہ کہا جائے. اچھا دیکھیں سلام کا ایک مقصد نماز سے خارج ہونا بھی, یعنی جو آپ سلام پڑھ رہی ہوتی ہیں نا, اس کا مقصد ہے کہ میں نماز سے خارج ہونا چاہتی ہوں. دوسرا سلام پڑھ کے, پہلا سلام پڑھ کے تو نماز سے خارج نہیں ہو سکتے, کیونکہ آپ نے ابھی سنا کہ وہ اس کو تابع تشہد سمجھتے ہیں. کچھ علماء کہتے ہیں تشہد کے تابع نہیں ہے بلکہ الگ سے مستحب ہے, اس کو تو آپ نکال دیں پہلے والے سلام کو. دوسرا سلام اور تیسرا سلام, تو دوسرا سلام پڑھ کر بھی انسان نماز سے خارج ہو سکتا ہے, لیکن احتیاط اسی میں ہے کہ تیسرا سلام ہی پڑھا جائے, اور تیسرا سلام بھی پورا پڑھنا واجب نہیں. ادھر آپ نے تشہد ختم کیا اور اس کے بعد فقط اگر آپ یہ کہتے ہیں السلام علیکم, بس نماز آپ کی مکمل ہو گئی. ورحمت اللہ وبرکاتہ نہ بھی کہیں, السلام علیکم ایوہ النبی نہ بھی کہیں, السلام علینا وعلی عباد اللہ الصالحین نہ بھی کہیں, صرف تشہد کے بعد ڈائریکٹ آپ کہہ دیں السلام علیکم. اور کبھی کبھی یہ واجب بھی ہو جاتا ہے, مثلا نماز کا وقت بہت تنگ ہے, بالکل ایک منٹ فجر کی نماز میں مثلا رہ گیا, اسی ایک منٹ کے اندر آپ کو دونوں رکعت پڑھنی ہے, تو اس میں مستحبات کو نکالنا پڑے گا تاکہ پوری نماز آپ کی وقت کے اندر اندر ہو جائے. تو آپ کو ایک شارٹیسٹ بلکہ جو طریقہ نماز کا ہے مختصر ترین, وہ بھی سیکھنا چاہیے, جس میں سارے وہ مستحبات نکال لینے ہوں گے جو کبھی کبھار ایسے زندگیوں موقع پیش آتے ہیں کہ اگر آپ نے اس کا خیال نہیں کیا اور اسی مستحبات کے ساتھ نماز کو پڑھا تو آپ گناہگار ہو جائیں گے. یعنی نماز پڑھتے ہوئے انسان گناہگار ہو جائے تو اس گناہ سے اپنے آپ کو بچانے کے لیے مختصر ترین طریقہ بھی سیکھنا چاہیے. تو پہلا سلام تو حصہ نہیں ہے, لیکن دوسرا سلام پڑھ کے بھی نماز سے خارج ہو سکتے ہیں, لیکن احتیاط اسی میں علماء نے قرار دی ہے کہ تیسرا سلام پڑھ کر نماز سے خارج ہو. اور تیسرا سلام بھی پورا پڑھنا ضروری نہیں ہے, تشہد کے بعد ڈائریکٹ کہہ سکتے ہیں السلام علیکم, بس نماز ختم, اس کے بعد اللہ اکبر اللہ اکبر اللہ اکبر کہیں اور تعقیبات میں مشغول ہو جائیں, لیکن نماز ختم ہو گئی. اچھا اب نماز کے تینوں سلام کس کس کے لیے ہیں؟ یہ جو نماز میں تین سلام کیے جاتے ہیں, دیکھیں سب سے پہلا مسئلہ تو یہ ہے کہ یہ بات اور بتا دی جائے کہ سلام نماز میں عموم دعا کا قصد نہیں کرنا چاہیے. دیکھیں سلام کے معنی دعا ہے نا, سلامتی کی دعا, آپ عمومی دعا کا قصد نہ کریں. اور علماء نے کہا ہے کہ احتیاط مستحب, یہ ثواب آپ کو ملے گا کہ آپ یہ سوچیں کہ نماز میں شریعت نے جسے بھی سلام قرار دیا ہے, جس کے لیے بھی قرار دیا ہے, میں سلام اس کے لیے پڑھ رہی ہوں. دیکھیے اب ان سلاموں کا ویسے مزداق کون ہے, پہلے تو سن لیجئے. پہلا سلام تو السلام علیکہ ایوہ النبی و رحمت اللہ و برکاتہ, یہ پیغمبر اسلام ختم مرتبت صلی اللہ علیہ وآلہ وسلم کے لئے. تو پہلا سلام تو ان کے لیے مخصوص ہے, وہ تو صرف سلام کے الفاظ سے ہی ظاہر ہے. جو اچھا اس کے اندر بھی ایک سوال علماء یہ اٹھاتے ہیں کہ رسول اللہ نماز میں کس کو سلام کرتے تھے؟ مثلا پیغمبر بھی تو یہی نماز پڑھتے تھے نا, اور یہی سلام پڑھتے تھے السلام علیکم ایوہ النبی. تو علماء کہتے ہیں کہ پیغمبر اپنے آپ کو سلام کرتے تھے, اور اپنے آپ کو سلام کرنا آپ نے کتنی روایات میں بھی سنا ہے, خود قرآن کے اندر حضرت عیسیٰ نے اپنے آپ کو سلام کیا ہے, اور جب انسان گھر کے اندر داخل ہو تو روایت میں ہے کہ وہ اپنے آپ کو بھی سلام کرے. تو اپنے آپ کو سلام کرنا یہ کوئی ایسی اچنبھے کی بات نہیں ہے, اس کے اندر پیغمبر اسلام نماز میں اپنے آپ کو سلام کیا کرتے تھے. نماز کا جو دوسرا سلام ہے یہ خود اپنے لیے, خدا کے سہلے بندوں کے لیے, اور اس میں ایک تیسرے کا اضافہ اور کر لیں, آئمہ معصومین علیہم السلام کے لیے قرار دیا جاتا ہے. اللہم صلی اللہ علیہ وسلم. علماء بیان کرتے ہیں دوسرے سلام کی حکمت اور اس کی روح کیا ہے, صالح بندوں کو سلام کیوں کیا جائے. وہ فرماتے ہیں کہ نمازوں میں سلام میں اس جملے کی جو تکرار کی جاتی ہے, دن میں جتنی بھی نمازیں پڑھی جاتی ہیں اس میں, کہ انسان को भी नेक और साले बंदा बनाने की कोशिश करे। जब वो रोजाना नेक और साले बंदों को सलाम करेगा तो उसके अंदर खुद बखुद ये ख्वाहिश होगी कि ऐसा नेक और साले मैं भी बन जाऊं, ताकि पूरी दुनिया में जितनी भी नमाजें लोग पढ़ रहे हैं और सलामती भेज रहे हैं साले बंदों पर, उसमें मैं भी शरीक हो जाऊं। ये जो चीज शुमार की गई ना कि खुदा के साले बंदों पर सलाम हो, तो इंसान को सोचना चाहिए काश मैं भी नेक और साले हो जाऊं, और उसके लिए अमली इकदाम शुरू कर दे, ताकि दुनिया भर के तमाम मोमिनीन, हत्ता के इमाम ज़माना अलैहिस्सलाम भी जो नमाज उनकी सवाले बंदों के ऊपर सलाम की जो दुआ है एक लिहाज से, उसके अंदर मैं भी शामिल हो जाऊं। तो इस वजह से बार बार उन बरकतों के हुसूल का हकदार बनाने के लिए इसको कलमे को रखा गया कि ताकि इंसान ये सलाम उस तक भी पहुंचे, क्योंकि बार बार के कहने से हमेशा रूह और विजदान के ऊपर इसका असर होता है, और इंसान बाकायदा शर्मिंदा भी होता है कि मैं क्यों नेक और सौले नहीं हूं, मैं दूसरे नेक और सौले बंदों पर तो सलाम कर रहा हूं लेकिन मैं खुद नेक और सौले क्यों नहीं हूं। यही वजह है कि शहीद मुताहरी ने गुफ्तार हाय मानवी के अंदर यह कहा है कि इसका एक मकसद यह भी है कि इंसान गोया एक लिहाज से ऐलान कर रहा है सलाम में, अस्सलामु अलैना व अला इबादिल्लाहिस सालिहीन, कि मैं किसी भी नेक और सौले बंदे से अब दुश्मनी नहीं करूंगा, मैं उसके लिए सलामती का ख्वाह हूं। अब ये मैं अपने अल्फाज में कह रहा हूं, ये तो उन्होंने नहीं कहे, लेकिन उन अफराद को भी जो रोजाना नमाजों में सलाम पढ़ते हैं और मुज्तहिदीन के खिलाफ, फुकहा के खिलाफ जबान को इस्तेमाल करते हैं, तो आप खुद सोचें कि खुदा के जो नेक और सौले और आलिम बंदे हैं उनके लिए वो नमाज में दुश्मनी के ख्वाहा बन गए हैं लोग। ये वैसे तो भेज रहे हैं अस्सलामु अलैना व अला इबादिल्लाहिस सालिहीन, लेकिन जो सौले और नेक बंदे हैं दुनिया के अंदर, जो मजहर है वाकई इसका सही तौर पर, कोई उनका गुना लोगों के सामने नहीं है, हत्ता कि कोई मकरू काम भी फुकहा का और उलमा और मराजे का हमारे सामने नहीं आ पाता है, लेकिन उसके बावजूद भी लोग उनकी दुश्मनियों के ऊपर कमर बसता है। शहीद मुताहरी कहते हैं कि उसका मकसद यह कि गोया वो ऐलान कर रहा होता है कि मैं नेक और सौले बंदों से दुश्मनी नहीं रखता हूं, और वो लोग अगर दुश्मनी रखते हैं तो खुद उनकी नमाज उनके गोया एक लिहाज से मुंह पर मारी जाएगी, और नमाज उनकी तकजीब कर देगी कि तुम कब उनके लिए सलामती को ख्वाह हो, तुम तो उनसे दुश्मनी का इजहार करते हो। अच्छा, फिर एक है कि जो सलाम हम कर रहे हैं, क्या नमाज के सलाम का जवाब भी आता है? आयतुल्ला हसन ज़ादे आमिली माशाल्लाह से जिंदा उलामा में से हैं, और खुदा उनकी उम्र को तूलानी करे। अब इलाही नामा में बाकायदा आगा फरमाते हैं कि जो शख्स भी अपनी नमाज में जवाब सलाम नहीं सुनता गोया वो नमाज गुजार ही नहीं। बस परवरदिगार हमें नमाज गुजारों में करार दे, यानी हमारे सलाम का जवाब हमें अता कर। तो फरमाते हैं कि इस तरह से, और उसका अमल खुद तस्दीक करेगा। ये कैसे पता चलेगा कि नमाज सलाम का जवाब मिला है? जब वो अपनी जिंदगी के अंदर लोगों को नुकसान नहीं पहुंचाएगा, खुद बखुद जवाब हो गया कि तुम वाकई लोगों की सलामती के ख्वाह हो, यही नमाज के सलाम का जवाब है। वो फरमाते हैं अगर नमाज में सलाम का जवाब ना मिले बल्कि नमाज गोया एक लिहाज से तकजीब कर रही हो उसकी, तो वो तो नमाज गुजार शुमार नहीं होगा ना। तो परवरदिगार से दुआ है कि परवरदिगार हमें सलाम का जवाब अता फरमा। सलाम एक ऐसी कैफियत है कि अक्सर उलमा खासतौर पर आयतुल्ला बहजत, इनके मुताल्लिक लोगों ने जो ऑब्जर्व किए हैं इनकी नमाजें, कि सबसे ज्यादा जो इनकी हालत मुतगैर होती थी नमाज में वो सलाम नमाज पढ़ते वक्त होती थी। सलाम नमाज पढ़ते हो हमेशा इनकी आवाज भर्रा जाती थी और गिरिया बहुत ज्यादा किया करते थे। तो ये जो दूसरा सलाम था ये सवाले मोमिनीन के ऊपर, आयमा मासूमीन पर, और खुद अपने ऊपर भी सलाम किया जाता है, ये इसका मिजदाक है। और तीसरा सलाम किसको किया जाता है? अस्सलामु अलैकुम व रहमतुल्लाहि व बरकातुह। अगर इंसान फुरादा नमाज पढ़ रहा है तो नामा आमाल लिखने वाले फरिश्तों को सलाम किया जाता है, पूरा अकेले जो नमाज पढ़ रहे हैं, जमात से नहीं पढ़ रहे, नामा आमाल वाले जो फरिश्ते हैं ये सलाम उनके लिए। और अगर नमाज जमात पढ़ रहा है تو نماز جماعت پڑھانے والا اپنے مقتدیوں کو سلام کرتا ہے، اپنے مقتدیوں کو جو اس کے پیچھے کھڑے ہوئے ہیں، اور جو نماز جماعت پڑھنے والے ہیں وہ امام جماعت کو سلام کرتے ہیں، وہ امام جماعت کو سلام کرتے ہیں. البتہ احتیاط مستحب یہ ہے کہ یہ پتا تو چل گئے آپ کو کہ سلام کس کے لیے ہیں. علماء فرماتے ہیں کہ احتیاط مستحب یہ ہے کہ ان میں سے کوئی سا بھی قصد نہ کریں، یعنی تیسرے سلام کے لیے قصد نہ کریں، بلکہ یہ قصد کریں کہ خدا کی مراد جو افراد بھی سلام کے مستحق ہیں یہ سلام ان کے لیے پڑھا جا رہا ہے، اور وہ یہ سوچے کہ ان سلاموں کو نماز کا جز بناتے وقت شارع مقدس کا جو مقصود ہے، جو بھی مقصود ہے شریعت کو، وہی میری بھی مراد ہے. یعنی اللہ نے یہ تینوں سلام جن جن کے لیے قرار دیے ہیں، ان میرا قصد بھی وہی ہے جو شارع مقدس کا قصد ہے. احتیاط مستحب ہے کہ یہ والی نیت کرے. ہو سکتا ہے کہ آپ نیتیں کرتے وقت دماغ میں فرشتوں کو لے کر آئیں، یا مثلا امام جماعت کو لے کر آئیں، یا مقتدی امام جماعت مقتدیوں کو لے کر آئے، وہ بھی کر سکتا ہے، لیکن احتیاط مستحب ہے کہ یہ قصد نہ کریں، بلکہ کہیں شریعت مقدس نے جن کے لیے بھی یہ قرار دیے ہیں میں ان یہ اپنا فریضہ اس کے مطابق انجام دے رہا ہوں. اچھا، اب اس کے اندر کچھ غلطیاں ہوتی ہیں، سلام نماز میں قرات وغیرہ کی غلطیاں. السلام علیک ایہا النبی، بہت سے لوگوں کو پڑھتے دیکھا ہے السلام علیک یا ایہا النبی، یا ایہا النبی نہیں ہے، السلام علیک ایہا النبی. اچھا، پہلے تو ایہا النبی تو پھر بھی بعد میں، اس سے پہلے السلام علیک عین کی آواز نکالنی، السلام علیک الف کیا آپ نے نکالی، علیکہ نہیں عین ہے، السلام علیکہ ایہا النبی. اچھا، اس کے اندر بھی ایہا النبی ہے، ایہا النبی نہیں ہے، تشدید لگی ہوئی، تشدید میں ایک حرف کو دو دفعہ پڑھنا ہوتا ہے، ایہا النبی، ایہا النبی نہیں ہے، ایک یہ غلطی ہوتی. اس کے بعد ہے ورحمت اللہ وبرکاتہ، اگرچہ یہ اس میں ورحمت اللہ وبرکاتہ لوگ پڑھتے ہیں، البتہ اس سے نماز غلط نہیں ہوتی ہے، لیکن بہرحال زیادہ، کیونکہ ہم تو بہترین نماز کیسے پڑھے، عنوان یہی ہے ہمارا، تو اس میں صحیح بات پڑھنے سے کا زیادہ آپ کو ثواب ہے. ورحمت اللہ وبرکاتہ، جیسے الرحمن الرحیم، لوگ الرحمن الرحیم پڑھتے ہیں، رحمان نہیں الرحمن ہے، تو اسی طریقے سے ورحمت اللہ. اچھا، رحمت اللہ میں بھی جو ہا ہے اس کو بھی لوگ دو چشمی ہے والے ہے بنا دیں، رحمت اللہ، رحمت اللہ، رحمت اللہ، ہا کی آواز جو ایک موٹی سی ایک آواز نکلتی ہے، جو آپ تجوید وغیرہ میں سیکھیں کہ وہ کیسے نکلتی ہے، رحمت اللہ ہلکے سے ایک ہے، اور ایک ہے رحمت اللہ، تو اس کے اندر ہا کو بھی صحیح نکالنا ہے، اور رے کے اوپر زبر بھی لگانا ہے، رے کے نیچے زیر نہیں لگانا ہے، اس کا خیال کرنا ہے. وبرکاتہ، وبرکاتہ بھی صحیح ہے، وبرکاتہ بھی صحیح ہے، یہ دونوں ٹھیک ہیں، اس کو تو غلطی شمار نہیں کیا جائے گا، لیکن عام طور پر علماء کو بھی آپ نے دیکھا ہوگا کہ وہ برکاتہ پڑھتے ہیں. اچھا، پھر ہے السلام علینا، اس کو لوگ السلام علینا، علینا الف سے، الف نہیں ہے اس کے اندر، السلام علینا عین کی آواز نکلنی چاہیے، الف کی نہیں نکلنی چاہیے، یہ غلطی اس کے اندر ہوتی، السلام علینا. پھر اس کے، اچھا اس کے بعد ایک اور بھی ہے عباد سے پہلے وعلا، اچھا وعلا ہے عین، اس کو بھی وعلا پڑھتے ہیں لوگ، الف لام یہ اور اس کے اوپر کھڑا الف وعلا، یا الف لام الف، یہ تو نہیں وعلا ہے، وعلا نہیں، تو اس کو بھی ٹھیک کرنا پڑے گا. وعلا عباد اللہ، عباد اللہ عین کی آواز نکلنی چاہیے، عباد اللہ الف، یہ نہیں، یہ غلط ہو جائے گا. السلام علينا وعلى عباد الله الصالحين. اچھا عباد الله الصالحين ہے، سواد کی بھی صحیح نکلنی چاہیے، ہا کی بھی آواز صحیح نکلنی چاہیے، تو یہاں سین لگا دیتے ہیں اور دو چشمی ہے ایک لے، یعنی جو عام طور پر لوگ جس طریقے سے اس کو پروناؤنس کرتے ہیں وہ اس طرح سے ہوتا ہے. السلام علینا وعلی عباد اللہ الصالحین. صالحین سین سے یہ نہیں، اس کو پریکٹس کرنی چاہیے کہ اس کے اندر یہ غلطیاں نہ ہوں تاکہ سلام کا صحیح آپ کو فائدے ملے. پھر السلام علیکم ورحمۃ اللہ وبرکاتہ. اچھا اس کے اندر بھی السلام الف اور لام جو ہے یہ لگانا ہے، سلام علیکم ورحمۃ اللہ وبرکاتہ نہیں کہہ سکتے. آپ کہیں گے یہ تو بہت اچھا سلام شمار کیا گیا جاتا ہے ویسے بھی سلام علیکم، تو کیوں نہ میں یہاں پر بغیر الف لام لگائے اس کو پڑھ دوں، تو نہیں اس کی اجازت نہیں، اس کو السلام علیکم ہی کہنا ہے، سلام علیکم نہیں کہہ سکتے. تو آپ نے دیکھا کہ سلام میں اس میں کتنی غلطیاں اس لحاظ سے اس میں ہو جاتی ہیں. تو اگر اس لحاظ سے بھی اگر آپ دیکھیں کہ ایک نگاہ میں اگر آپ ساری غلطیوں کو دیکھنا چاہیں تو اس انداز سے آپ کو نظر آئیں گی کہ اس نماز میں عام طور پر بلکہ اس سے بھی زیادہ ہیں، کچھ تو ہم نے الگ سے بھی ذکر کی ہیں، تو 10-12 غلطیاں تقریباً صرف سلام نمازی کی قرات وغیرہ کی بن جاتی ہیں. اچھا اچھا اب ایک مسئلہ ایک اور بھی ہے، اس کا بھی خیال رکھنا اچھا ہے، وہ یہ ہے کہ عام طور پر لوگ یہ جو تین سلام پڑھتے ہیں اس میں اس طرح کی آواز نکلتی ہے کہ یہ جو میم ہے سلام کا اور عین ہے دوسرا، یہ آپس یہ مل جاتے ہیں، مع کی آواز نکالتے ہیں، اگر گیپ دیں گے وہ تو آواز نہیں نکلے گی. مثلا لوگ کہتے ہیں السلام علیکا، مو علینا، مو علیکم، تو یہ جو ہے نا یہ دونوں ملنے نہیں چاہیے، کوشش یہ کریں کہ اس وقت بہتر ہے کہ اس میں گیپ دیں. السلام علیکا، السلام علینا، السلام علیکم، یعنی مو علیکا، مو علینا، مو علیکم، یعنی میم عین کے ساتھ اس طرح سے مل جائے کہ مو کی آواز نکالے، اس کو اوائڈ کرنا چاہیے. تھوڑا سا ایک ہلکا سا بالکل ایک سیکنڈ بھی آدھے سیکنڈ کا، یعنی تھوڑا سا کہ دونوں حرف الگ الگ پروناؤنس ہو سکے، تو ہلکا سا ایک گیپ اس کے اندر دے دینا چاہیے. اچھا اب ایک مسئلہ اور ہے، عام طور پہ آپ نے غیر شیعہ بہت سارے افراد کو دیکھا ہوگا کہ سلام کے دوران، عام طور پہ تو اس وقت وہ سلام پڑھ رہے ہوتے ہیں، اس کے دوران ہی دائیں اور بائیں پوری گردن کو گھما کر اور موڑ کر دیکھتے ہیں، دائیں اور بائیں. کیا یہ ہمارے ہاں بھی یہ والا مسئلہ ہے؟ تو اس انداز کا مسئلہ تو نہیں ہے جیسے کہ دیگر برادران غیر شیعہ برادران کی فقہ میں پایا جاتا ہے کہ دوران سلام پڑھتے ہوئے ہی پوری گردن کو دائیں اور بائیں اس طرح سے گھمایا جائے کہ وہ قبلے سے ہٹ جائے. لیکن ہمارے ہاں یہ ضرور ہے، خود آقا سیستانی نے بھی اپنے اس فتوے کے اندر اس کو لکھا ہے کہ مستحب ہے کہ آخری سلام کہتے وقت، اب چاہے انسان فرادہ کی نماز پڑھ رہا ہو یا مثلا جماعت سے پڑھ رہا ہو، اور امام جماعت عام طور پر، ابھی آپ کو کچھ وہ ہم ویڈیو کلپس بھی دکھائیں گے، کہ جس وقت نماز کا اختتام آخری سلام پڑھ رہا ہو تو اپنی آنکھوں کی انتہا یا ناک سے دائیں طرف اشارہ کرے، ہلکا سا بالکل، کہ قبلے سے نہ ہٹے. ابھی وہ آپ پریکٹیکلی دیکھ لیں گے کہ وہ کس طرح سے ہے، لیکن یہ آغا سیستانی اس کو مستحب قرار دیتے ہیں. اس طرح کے قبلے سے منحرف نہیں ہونا چاہیے، دائیں طرف آنکھ کے شہل کا سا بالکل سر کا یا آنکھ سے یا ناک سے اپنی دائیں طرف اشارہ کرے، کیونکہ دیکھیے اگر پورا دائیں بائیں کر لے گا اور نماز کے دوران اگر اس طرح سے کرے گا، ابھی سلام نماز ختم نہیں کیا ہے، تو قبلے سے ہٹ جائے گا. اس پہ ہمارے بہت سارے ذاکرین حضرات اس کو ایک نقطے کے طور پر پیش کرتے ہیں کہ اگر محبت اہل بیت دل میں نہ ہو تو نماز منہ پر ماری جاتی ہے، جب نماز منہ پہ مارتی ہیں تو فوراً وہ دائیں بائیں گھبرا کر دیکھنے لگتا ہے. تو جو ہے اس انداز کا تو نہیں کہ ہم دوران نماز اس طریقے سے بالکل رائٹ لیفٹ دیکھنے لگیں، ہلکا سا ایسا اشارہ آنکھ سے या नाक के जरिए हल्का सा बिल्कुल के क़िबले से इन्हराफ भी ना हो, जिसके अभी आप मज़हब देख लेंगे, या नमाज का सलाम पढ़ने के बाद दाएं बाएं अपनी गर्दन को पहले दाएं तरफ देखे फिर बाएं तरफ देखे तो ज्यादा गर्दन भी हिला सकता है, क्योंकि सलाम नमाज आपने पढ़ लिया, अब नमाज खत्म हो गई, अब राइट और लेफ्ट गर्दन को अगर आप करेंगे और अस्सलामु अलैकुम व रहमतुल्लाह हे व बरकातहू, अस्सलामु अलैकुम व रहमतुल्लाह व बरकातहू दो तरफ भी अगर कह दें तो उसमें कोई हर्ज नहीं है, जिस तरीके से दीगर बिरादरान करते हैं। तो आमतौर पर लोग एकदम से भड़क जाते हैं और एकदम से कहते हैं कि नहीं ये क्या हम उनकी फिका को फॉलो करने लगे, आपके यहाँ कब से 1400 साल से मासूमीन की रिवायात के अंदर ये एक मुस्तहब हुक्म के तौर पर पाया जाता है। बस कोशिश ये करें कि इसमें जिस तरीके से आमतौर पर होता है कि किबले से बिल्कुल एक्सट्रीम राइट की तरफ फिर उसके बाद एक्सट्रीम लेफ्ट की तरफ, इस तरह से ऐसा नहीं होना चाहिए, और वो भी उस वक्त की जिस वक्त आप सलाम पढ़ रहे हो, नहीं सलाम के बाद तो ये कर सकते हैं इस तरह से कि ज्यादा भी अगर किबले से अपने चेहरे को हटा लें और उस वक्त अस्सलामु अलैकुम व रहमतुल्लाहि व बरकातहू दोनों तरफ अगर कह दें तो उसमें तो हर्ज नहीं, लेकिन दौरान नमाज जिस वक्त ये आप इशारा करें अपनी नाक से या अपनी आंखों से दाएं तरफ, और अगर पेशीमाम अगर है तो वो बाएं तरफ भी, अगर दोनों तरफ नमाजी हैं तो दाएं और बाएं दोनों तरफ इशारा कर सकता है, इसमें कोई ऐसी बात नहीं। और मोतबर जितनी भी हमारी किताबें हैं, जो फरूए काफी हो, तहजीबुल अहकाम हो, इस्तफसार हो, मल्ला यहजरुल फकी हो, वसाइलो शिया हो, पूरे पूरे चैप्टर इसके ऊपर मौजूद है और आइमा अलैहिस्सलाम की रिवायात इस सिलसिले में वारिद हुई। तो ये तीनों सलाम, इसमें बस इन्हराफ से बचना है किबले से, और दोनों तरफ इशारा कर सकता है, और दोनों तरफ देखने में अगर अस्सलामु अलैकुम व रहमतुल्लाह, आपने देखा होगा कि आमतौर पर जो दीगर बरादरान हैं इस्लामी बरादरान, वो सिर्फ अस्सलामु अलैकुम व रहमतुल्लाह सिर्फ यहां तक कहते हैं दोनों तरफ, वह बरकातहु का इजाफा नहीं करते। उलमा कहते हैं कि हमारी भी बहुत सी रिवायात में व बरकातहू का लफ्ज नहीं है तो वो गालिबन तकय्ये की बिना पर है। अलबत्ता पैगंबर की सफर मेराज की जो रिवायत है उसमें अस्सलामु अलैकुम व रहमतुल्लाहि व बरकातहू पूरा यानी बरकातहू का इजाफा भी, तो इस लिहाज से हम वो भी इसके अंदर इजाफा करते हैं कि वह बरकातहू का इजाफा। अलबत्ता ये आगा सिस्तानी के नजदीक मुस्तहब हुक्म था, आकाए इमाम खुमैनी और रहबर मौजम आयतुल्ला खामेनेई के नजदीक आंख से इस इशारे या नाक से इस इशारे का मुस्तहब होना साबित नहीं, लेकिन वो फिर भी कहते हैं कि अगर कोई शख्स इसको करना चाहे तो रजाए मतलूबियत की नीयत से कर सकता है। रजाए मतलूबियत यानी उम्मीद सवाब में कि इसमें मुझे सवाब मिलेगा। खुद इमाम खुमैनी जो कि इसको मुस्तहब साबित शुदा मुस्तहब नहीं समझते थे, वो खुद भी नमाज में आंख से इस तरह से इशारा किया करते थे। अब आपको दिखा देते हैं कि इसका सही तरीका क्या है ताकि आपके सामने वाज़ह तौर पर आ जाए।
अस्सलाम अलैका अय्युहन नबी व रहमतुल्लाहि व बरकातहू, अस्सलाम अलैना व अला इबादिल्लाहिस सालिहीन, अस्सलाम अलैकुम व रहमतुल्लाहि व बरकातहू। अल्लाह السلام عليك أيها النبي ورحمة الله وبركاته، السلام علينا وعلى عباد الله الصالحين، السلام عليكم ورحمة الله وبركاته، السلام عليكم ورحمة الله وبركاته. السلام عليك أيها النبي ورحمة الله وبركاته، السلام علينا وعلى عباد الله الصالحين، السلام عليكم ورحمة الله وبركاته. الحمد لله أشهد أن محمدا عبده ورسوله، اللهم صل على محمد وعلى محمد، السلام عليكم ورحمة الله وبركاته، السلام.
अच्छा आप देखिए उनकी आंखों का एक तरफ।
अच्छा
تو آپ نے دیکھا کہ اچھا ایک چیز اور آپ نے امام خمینی کے سلام میں اور دیکھی کہ انہوں نے فقط آخری سلام پر اکتفا کیا، تشہد کے بعد صرف کہا السلام علیکم ورحمت اللہ وبرکاتہ، تو یہ بالکل جائز ہے، آخری سلام پر اکتفا کیا جا سکتا ہے، اور آخری سلام پہ اکتفا کرتے وقت انہوں نے جیسی السلام علیکم کا ہلکا سا آنکھ سے دائیں طرف دیکھا، اس طرح بھی نہیں ہوا کہ قبلے سے انحراف ہو اور وہ مستحب کا، اگرچہ آغاز امام خمینی مستحب یقینی طور پر نہیں سمجھتے تھے لیکن رجائے مطلوبیت کی نیت سے امید ثواب میں انہوں نے اس کام کو کیا۔ اچھا ابھی جو مسئلہ بیان ہوا تھا کہ سلام واجب غیر رکنی، جان بوجھ کر اگر کوئی چھوڑتا ہے تو نماز باطل ہو جائے گی، لیکن اگر کوئی شخص سلام نمازی بھول جائے تو اگر وہ بیٹھا ہوا ہے اور اسے سمجھ میں نہیں آ رہا ہے کہ پتہ نہیں تشہد کے بعد میں نے سلام پڑھا یا نہیں پڑھا اور ابھی بیٹھا ہوا ہی ہے، تو اس کے لیے لازم ہے کہ وہ سلام پڑھے، لیکن اگر وہ آگے بڑھ گیا ہے، مثلا آگے بڑھنے سے مراد یہ ہے کہ اب تدارک ممکن نہیں ہے، مثلا موالات ہی ٹوٹ گئے، یعنی اتنی دیر ہو گئی 5 منٹ گزر گئے بیٹھا ہوا ہے اور 5 منٹ گزر چکے ہیں اور اب شک ہو رہا ہے اس کو کہ میں نے پتہ نہیں سلام پڑھا تھا یا نہیں پڑھا تھا، یا منافی نماز کوئی کام کر دیا ہے، مثلا بات چیت کر لیے کسی سے، قبلے سے ہٹ گیا ہے، جیب سے مثلا کوئی چیز نکال کے کھانی شروع کر دی ہے، تو یہ منافی نماز کام ہو گیا۔ تو اگر کوئی شخص سلام بھول جائے اور تدارک بھی اس کا نہیں ہو سکتا ہو، تو کچھ علماء تو کہتے ہیں احتیاط واجب یہ کہ سجدہ سہو کرے، البتہ آغا سیستانی فرماتے ہیں کہ اس موقع پر سلام کا تو کچھ نہیں کرنا ہے اس کو کہ سلام پڑھنا واجب ہو، صرف احتیاط مستحب ہے کہ سجدہ سہو کرے، اور اسے اگر چھوڑ بھی دے تو بھی کوئی حرج نہیں۔ یعنی دوسرے الفاظ میں اگر کوئی شخص سلام نماز بھول جائے اور کوئی منافی نماز کام کرنے کے بعد اس کو یاد آئے تو اس کو کچھ بھی نہیں کرنا ہے، صرف اگر ثواب لینا چاہتا ہے تو احتیاط مستحب کے طور پر 2 سجدے سہو کر لے۔ اچھا پھر اگر نماز کے بعد یہ شک ہو کہ پتہ نہیں میں نے سلام نماز پڑھا تھا یا نہیں پڑھا تھا، سلام پڑھا یا نہیں پڑھا، نماز کے بعد شک ہو رہا ہے، تو اگر فوراً شک ہو رہا ہے اس کو تو اس کو پڑھے، لیکن اگر کسی اور دوسری نماز میں مشغول ہو گئے، تعقیبات وغیرہ میں مشغول ہو گئے، تو پھر اس کے اوپر توجہ نہ دیں، یہ دماغ میں رکھنا چاہیے، کیونکہ اب اس کا تدارک جو ہے وہ، کیونکہ صرف شک ہے، پہلے والی جو مسئلہ تھا اس کے اندر تو وہ یقیناً بھول گیا تھا، اب جو ہے نماز کے بعد یہ شک ہو رہا ہے کہ میں نے سلام نماز پڑھا یا نہیں پڑھا، تو اگر وہ اس نے کوئی منافی نماز کام نہیں کیا ہے اور شک ہو رہا ہے تو وہ اس سلام کو پڑھے گا، لیکن اگر کسی دوسری نماز میں مشغول ہو گیا ہے، تعقیبات وغیرہ پڑھنے لگا ہے، تسبیح پڑھنے لگا ہے، تو اب شک پر توجہ نہ دے، اور سلام نماز کے بعد شکو کہ سلام صحیح پڑھا تھا یا نہیں پڑھا تھا، ابھی تو تھا پڑھا بھی یا نہیں پڑھا تھا بھی یا نہیں پڑھا تھا، اب ہے کہ صحیح پڑھا یا نہیں پڑھا، ابھی جو آپ نے اتنی ساری قرآت کی غلطیاں سنی اب تو واقعی شک ہوگا کہ پتہ نہیں میں نے اس میں سے کوئی غلطی تو نہیں کر دی، تو سلام نماز پڑھنے کے بعد شک ہو کہ میں نے سلام صحیح پڑھا تھا یا نہیں پڑھا تھا، تو شک پر توجہ نہ دیں اور نماز کو ختم سمجھیں، آپ پہ کوئی ذمہ داری نہیں، سلام نماز کے بعد کوئی شک ہو تو اس سے فرق نہیں پڑتا۔ اچھا پھر ایک اور ہے کہ سلام کسی اور رکعت میں پڑھ دیں جس کو سلام بیجا کہا جاتا ہے، ایک یہ بھی مسئلہ ہوتا ہے، سلام بیجا، سلام بیجا کے معنی کہ مثلا پہلی دیکھیں سلام پڑھا جائے گا، 2 رکعتی نماز ہے تو دوسری رکعت میں پڑھا جائے گا، 3 رکعتی نماز ہے تو تیسری رکعت میں پڑھا جائے گا، اور 4 رکعتی نماز ہے تو 4th رکعت میں پڑھا جائے گا، لیکن پہلی رکعت میں تو کبھی سلام نہیں ہوتا سوائے نماز وتر کے، یا نماز وتر جس کو کہا جائے، پہلی رکعت میں عام طور پر کسی نے 4 رکعتی نماز میں، 3 رکعتی نماز میں، یا 2 رکعتی جو نماز ہوتی ہے اس کے اندر پہلی رکعت میں پڑھ لیا، یا 4 رکعتی نماز میں تیسری رکعت میں بھولے سے سلام پڑھ لیا، تو اگر پہلا سلام اس نے غلطی سے پڑھا ہے اور فوراً یاد آ گیا تو کوئی مسئلہ نہیں ہے، کوئی سجدہ سہو وغیرہ سے نہیں کرنا ہے، یعنی ابھی صرف پہلا سلام ہی پڑھا تھا، السلام علیکم ایھا النبی و رحمۃ اللہ وبرکاتہ، یاد آ گیا ارے یہ تو میں نے तो मेरी जो है वो नमाज आखिरी रकत तो नहीं, मैंने गलती से पढ़ दिया है। तो पहले सलाम से कोई फर्क नहीं पड़ता है, कोई मसला नहीं है, और कोई सजदे सहव भी वाजिब नहीं है, क्योंकि वो असलन आपने सुन ही लिया कि वो उसका जुज नहीं। अलबत्ता फिर भी अगर वो सवाब लेना चाहे तो एहतियात मुस्तहब है कि सजदे सहव कर ले नमाज के बाद। लेकिन अगर उसने अस्सलामु अलैना व अला इबादिल्लाहि सालिहीन या मसलन अस्सलामु अलैकुम व रहमतुल्लाहि व बरकातहू नहीं भी कहा, सिर्फ अस्सलामु अलैकुम भी कह दिया, तो एहतियात लाजिम यह है कि नमाज के बाद दो सजदे सहव उसको करना पड़ेंगे। यानी ये बात याद रख लें कि अगर किसी ऐसी रकात में जिसमें उसको सलाम नमाज नहीं पढ़ना था और उसने सलाम नमाज पढ़ दिया, तो उसको और वो वाला सलाम या दूसरा सलाम या तीसरा सलाम, और तीसरा सलाम में जरूरी नहीं कि वह रहमतुल्लाह बरकातहू कहे, सिर्फ अस्सलामु अलैकुम भी कह दे, बल्कि उस वक्त भी उसको एहतियात वाजिब यह है कि सलाम दो सजदे सहव करने पड़ेंगे अगर उसने आखिरी सलाम के दो हर्फ भी अगर जबान से निकाल दी। अभी अस्सी कहा था उसने और एकदम से याद आ गया, अरे ये तो मैंने जो है ये तो गलत मौके पर सलाम पढ़ दिया। तो दो हर्फ भी अगर आपने उसके कह दिए तब भी आपके लिए एहतियात वाजिब की बिना पर नमाज के बाद दो सजदे सहव वाजिब हो जाएंगे। ठीक है, तो ये आपने सुन लिया कि कौन सा सलाम बेजा पढ़ते तो सजदे सहव है, दूसरा सलाम और तीसरा सलाम, और तीसरे सलाम में भी सिर्फ अस्सलामु अलैकुम, बल्कि अगर सिर्फ दो हर्फ भी पढ़ दिए जाएं उसके तब भी एहतियात वाजिब यह है कि सजदे सहव करना पड़ेगा। अच्छा, सलाम के वक्त जब आप सलाम पढ़ती हैं तो अब यह होता है कि मैं सलाम पढ़ के मैं खारिज हो रही हूं नमाज से। अच्छा, एक टेक्निकल सा मसला, इस पर इतना ज्यादा टाइम तो नहीं देना चाहिए, लेकिन बहरहाल उलमा ने लिखा है ना इसकी कोई इस तरह की नीयत करता है कि अगर कोई शख्स अदम खुरूज की नीयत करे, नहीं मुझे नमाज से खारिज नहीं होना है, तो क्या इससे कोई फर्क पड़ेगा? उलमा फरमाते हैं चाहे नीयत ना भी करे, मसलन ये वाली चले, बल्कि नीयत कर ले कि मैं खारिज नहीं होता इस सलाम को पढ़ने से नमाज से, तब भी वो नमाज से खारिज हो जाएगा। बल्कि अगर उसने ऐसी, उलमा फरमाते हैं ऐसी नीयत की, जब तुम इतने वसवासी हो तो तुम्हें जो है ये बल्कि इसे बूझ भुझक्कड़ कहा जाए कि जब तुम इस किस्म की हरकतें कर रहे हो नमाज में कि अदम खुरूज की नीयत करो कि मैं नमाज से खारिज नहीं होगा, जबकि मालूम है कि नमाज से खारिज हो रहे हो, तो फिर फरमाते हैं उलमा के एहतियात वाजिब है कि इस नमाज का इयादा भी करना पड़ेगा। देखिए, बाज़ औक़ात होता है ना कि मसलन रोजे का वक्त गुजर जाए और अजान शुरू हो जाए, यानी इफ्तार का वक्त आ जाए, तो ख्वाह कोई शख्स रोजा को खत्म करने की नीयत करे या ना करे, उसका रोजा खुद ब खुद खत्म हो जाता है। तो अस्सलामु अलैकुम जैसे ही उसने कहा वैसे ही उसकी नमाज खत्म हो गई, चाहे वो अदम खुरूज की नीयत ही क्यों ना करे। लेकिन छोड़िए इसको, तो आपने सुन ही लिया कि ये इसमें क्या मसला है। अच्छा, अब नमाज के दौरान अक्सर लोग सलाम कर देते हैं, अब उसका मसला सुन लीजिए। देखिए, पहला मसला तो ये कि दौरान नमाज खुद से किसी को सलाम नहीं कर सकते। सलाम की आपने कितनी ताकीद सुनी, आपने कहा फिर तो सलाम कोई नमाज में के दौरान भी, दौरान नमाज सलाम करना जायज नहीं है खुद से। लेकिन अगर कोई शख्स नमाजी को सलाम करे जबकि वो नमाज पढ़ रहा है, तो नमाजी पर वाजिब हो जाता है कि वो अपनी नमाज को रोके, उसके सलाम का जवाब दे और फिर नमाज को कंटिन्यू करे, वाजिब हो जाता है उसके लिए। अच्छा, वाजिब हो जाता है तो किस अंदाज में जवाब दे, किस अंदाज में? इस अंदाज में जवाब दे कि जवाबे सलाम में सलाम को मुकद्दम करें। मसलन अगर वो आकर कह रहा है कोई शख्स आपको, आप नमाज पढ़ रही हो, वो किसी शख्स ने आकर आपको सलाम किया, अस्सलामु अलैकुम, अब आप जो जवाब देंगी उसमें सलाम ही को मुकद्दम करें, यानी आप भी जवाब में कहें अस्सलामु अलैकुम। उसने आकर आपसे कहा सलामुन अलैकुम, आप भी कहें सलामुन अलैकुम। आप ये नहीं कह सकती अलैकुम अस्सलाम, आप ये नहीं कह सकती वा अलैकुम अस्सलाम, ये नहीं कह सकती, आपको सलाम ही को मुकद्दम करना पड़ेगा। यानी आप अलैकुम अस्सलाम नहीं कह सकती या वा अलैकुम अस्सलाम भी नहीं कह सकती, بلکہ آغا سیستانی تو یہاں تک فرماتے ہیں کہ اس نے کہا السلام علیکم، آپ نے کہا کہ سلام تو کا جواب تو میں دے رہی ہوں اور سلامی کو مقدم کر رہی ہوں، لیکن کیا بہتر نہیں کہ میں اس میں اضافہ کر کے جواب دوں؟ مثلا کہوں السلام علیکم ورحمۃ اللہ وبرکاتہ، آغا سیستانی فرماتے نہیں، سلام میں کسی چیز کا اضافہ نہیں کر سکتے، جو اس نے سلام کیا ہے نا السلام علیکم، آپ جواب میں کہیں السلام علیکم، اضافہ نہ کریں ورحمۃ اللہ وبرکاتہ کا، اسی پر اکتفا کریں. اگر وہ کہے السلام علیکم تو جواب میں السلام علیکم ہی کہنا ہے، وعلیکم السلام نہیں کہنا. اور لیکن اگر وہ کہے علیکم السلام تو جواب میں علیکم السلام کہہ سکتے. دیکھیے یہ تھوڑا سا ایک وہ ہے، بہت سے لوگ اس طرح سے بھی سلام کرتے ہیں، انہوں نے آ کر کہا علیکم السلام تو آپ بھی جواب میں علیکم السلام کہہ سکتی. اچھا اگر بعض اوقات یہ ہوتا ہے کہ کنفیوز ہو گئیں آپ، آپ کو یا کہ آپ کو مسئلہ پتہ نہیں تھا کہ نماز میں سلام کا جواب دینا واجب ہے، اب آپ کنفیوژن کا شکار ہو گئے یہاں تک کہ کافی دیر گزر گئی، مثلا اگلی رکعت شروع کیا آپ نے کہا کہ ابھی میں الحمد اور سورہ پڑھ رہی ہوں، ذرا الحمد اور سورہ ختم کر لیتی ہوں پھر میں جواب دیتی ہوں، تو اگر اتنی دیر ہو گئی کہ وہ جواب سلام شمار نہیں کیا جائے گا تو پھر جائز نہیں ہے نماز میں سلام کا جواب دینا. جائز نہیں ہے سے مراد یعنی نماز غلط ہو جائے گی آپ کی، یعنی اگر اتنی دیر گزر جائے کہ اس کو لوگ جواب سلام شمار نہ کریں، یعنی اس نے آ کر سلام کیا، تکبیرت الاحرام آپ کہہ چکی تھی، آپ نے کہا پہلے میں الحمد اور سورہ ختم کر لیتی ہوں، جب تک آپ نے الحمد اور سورہ ختم کیا اس کے بعد وہ بھی ادھر ادھر کہیں صوفے پہ جا کے بیٹھ گئی آپ کی سہیلی، اور اس کے بعد پھر آپ اتنی دیر بعد کہہ رہی ہیں وعلیکم، یعنی وعلیکم تو کہہ نہیں سکتے، آپ نے نہیں کہا السلام علیکم، تو اتنی دیر بعد نہیں چلے گا. بلکہ اگر جان بوجھ کر بھی آپ سلام کا جواب نہ دیں تو گناہگار ہوں گی لیکن نماز صحیح رہے گی. مثلا آپ کو آپ کنفیوز ہو گئی، پتہ نہیں مجھے کیا جواب، اس نے اس طرح کا سلام کیا ہے مجھے کیا میری ذمہ داری ہے، کنفیوز ہو گئی آپ اور آپ نے اس کو سلام کا جواب جان بوجھ کر بھی نہیں دیا، تب بھی آپ کی نماز تو صحیح رہے گی لیکن گناہگار ہو جائیں گی، کیونکہ دوران نماز سلام کا جواب دینا واجب تھا. اچھا آواز کتنی ہونی چاہیے، آواز کتنی ہو؟ اتنی ہو کہ سلام کرنے والا آپ کی آواز کو سن لے، لیکن اگر وہ اونچا سنتا ہے، مثلا کوئی خاتون آئی ہیں وہ اونچا سنتی ہیں، یا مثلا کسی بہرے ڈیف شخص نے آ کر آپ کو سلام کیا تو کتنی اونچی آواز سے جواب دیں؟ بس اتنی اونچی آواز سے جواب دینا ہے کہ ایک نارمل انسان کو جتنا عام طور پر جواب دیا جاتا ہے، اگر کوئی اونچا سنتا ہے تو اس کی کانوں کے مطابق آپ کو جواب دینے کے لیے اتنی آواز کو بلند کرنا ضروری نہیں، نارمل طریقے سے اتنی جواب دیں جتنا عام طور پر ایک کمرے میں انسان جو کسی کی بھی نارمل آدمی کے سلام کا جواب دیتا ہے. اچھا اس میں بھی علماء فرماتے ہیں جواب سلام کا قصد کرے، قصد دعا نہیں کرنا چاہیے. یہ جو سلام کسی نے آ کر آپ کو کیا کہ آپ پر سلامتی ہو، آپ بھی دماغ میں لے کر آئے کہ میں بطور دعا اس کو کہہ رہی ہوں، نہیں دعا کا قصد نہیں کرنا ہے بلکہ جواب سلام کا قصد کرنا ہے کہ سلام کا جواب دینا واجب ہے، بس میں نے اپنے فریضے کو ادا کیا، اس میں دعا کا قصد نہیں کر سکتے. پھر ایک اور مسئلہ یہ پیش آتا ہے کہ اگر کوئی نامحرم آ کر سلام کرے یا ممیز بچہ آ کر سلام کرے. اچھا پہلی بات تو یہ کہ عام حالات کا بھی مسئلہ بتا دیا جائے کہ اگر کوئی نامحرم بھی سلام کرے تو جواب سلام دینا تو واجب ہے، یہ نہیں کہہ سکتے کہ بھائی نامحرم نے سلام کیا تو ہم جواب نہیں دیں گے، نہیں جواب دینا واجب ہے. یا ممیز بچہ بھی سلام کرے تب بھی سلام کا جواب دینا واجب ہے عام زندگی میں بھی، اور اگر دوران نماز بھی اگر نامحرم نے آ کر سلام کیا ہے تب بھی سلام کا جواب اس انداز سے دینا واجب ہے جو بھی بتایا ہے کہ سلام کو مقدم کرنا ہے. یا ممیز بچہ، یہ ممیز بچہ کہتے ہیں سمجھدار بچہ، اچھائی برائی کی تمیز رکھنے والا بچہ. لیکن اگر کوئی بہت ہی چھوٹا سا بچہ ہے، مثلا ابھی نیا نیا بولنا سیکھا ہے، چار سال کا پانچ سال کا، اس نے اپنی تتلائی ہوئی زبان میں آ کر آپ کو نماز کے دوران آ کر سلام کیا، اس کا جواب دینا واجب نہیں، لیکن عام حالات میں بھی واجب نہیں. ہاں اگر بچہ سمجھدار ہے، 12-13 سال کا ممیز بچے نے آ کر سلام کیا، 8-9 سال کی لڑکی نے آ کر سلام کیا تو پھر وہ سمجھدار بچی ہے تو اس کا سلام کا جواب دینا وہ ضروری ہو جائے گا. اچھا عام طور پہ یہ ہوتا ہے ٹی وی پر، ریڈیو پر مختلف اناؤنسرز وغیرہ خبریں پڑھنے کے دوران سلام کرتے ہیں، تو اس سلام کا جواب دینا بھی واجب نہیں. آپ کہیں کہ سلام کیا ناظرین اور حاضرین کو، سب کو سلام کیا ہے، تو اس کا جواب دینا واجب نہیں. حتیٰ کہ لائیو اگر کوئی پروگرام آ رہا ہے اور اس میں آ کر سلام کیا، تب بھی جواب دینا واجب نہیں. لائیو سلام کا بھی جواب دینا جبکہ ٹی وی کے اوپر آ رہا ہو اور آ کر عمومی طور پر تمام حاضرین اور ناظرین کو مثلا سلام کر رہی ہیں وہ، یا سلام کر رہے ہیں، تو ان کا جواب دینا بھی واجب نہیں، اور نماز میں بھی نہیں ہے ظاہر ہے. اچھا اچھا، بعض اوقات یہ ہوتا ہے کہ بہت سے لوگ اگر کسی جگہ پر بیٹھے ہوئے ہیں، کچھ لوگ بیٹھے ہوئے ہیں، کچھ لوگ نماز پڑھ رہے ہیں، اب کوئی شخص آتا ہے اور آ کر سلام کرتا ہے، تو کیا اچھا بیٹھے ہوئے اشخاص جواب نہیں دیتے، انہوں نے شاید سنا ہی نہیں، لیکن نمازی نے سن لیا، تو اگر آپ نمازی کو پتا ہے کہ سلام کرنے میں بھی شریک ہوں، کمرے میں جتنے افراد تھے اس شخص نے ان سب کو سلام کیا ہے اور ان لوگوں نے جواب نہیں دیا، تو نمازی پر واجب ہو جائے گا کہ اس کے سلام کا دوران نماز جواب دے. لیکن اگر ان سب میں سے کسی ایک نے بھی جواب دیا تو پھر وہ کافی سمجھ لیا جائے گا. لیکن عام طور پر اگر انہوں نے جواب نہیں دیا تو، اور اس کو پتا ہے کہ اس سلام میں بھی شریک ہوں، تو اس سلام کا جواب دینا اس نمازی کے اوپر واجب ہو جائے گا. اچھا، اب اس کے بعد ایک یہ بھی ہے، ایک علماء نے کہا کہ ایک سوال بلکہ پوچھا گیا کہ مثلا آپ کسی کمرے میں داخل ہوئیں اور وہاں نماز پڑھنے والا آخری سلام پڑھ رہا تھا، السلام علیکم ورحمۃ اللہ وبرکاتہ، تو کیا اس کے سلام کا جواب دینا واجب ہے آپ پر؟ بھائی دیکھا جائے تو اس نے سکھ لحاظ سے نماز پڑھ رہا ہے، لیکن اس نے کہا ہے السلام علیکم. علماء نے کہا نہیں، اس سلام کا جواب دینا یوں واجب نہیں ہے کہ یہ جو ہے، جو سلام ہے، یہ احرام نماز سے خارج ہونے کا سلام ہے، یہ وہ تحیت اور سلام نہیں جو عام طور پر لوگ ایک دوسرے کو کرتے ہیں، یہ نماز سے خارج ہونے والا سلام ہے. اس کا یہ اگر کوئی سن لے غیر نمازی یا کوئی اور نمازی، تو اس پر سلام کا جواب دینا واجب نہیں ہوتا. اچھا، نمازوں سے ہٹ کر بھی کچھ مقامات ایسے ہیں کہ جہاں سلام نماز کا مسئلہ لوگوں کو پتا نہیں ہوتا. مثلا نہیں، یہ تو ابھی بات ہو گئی. ہاں ایک بات اور اس کے اندر، ایک بات اور اس کے اندر نقل کر دی جائے کہ غلط سلام کا جواب دینا نمازی کے لیے کیسا ہے. دیکھیے، عام طور یہ عام حالات کا بھی مسئلہ ہے. مثلا لوگ آ کر اس عجیب و غریب سلام بھی کرنے لگے، مثلا سلام علیکم، یہ عام طور پر اس قسم کا بھی سلام ہوتا ہے، میں نے خود سنے ہیں، بلکہ مجھے کیے گئے ہیں. سلام علیکم کیا چیز ہے؟ یا سلام علیکم، یہ بھی کوئی سلام نہیں ہے، سلام علیکم کیا چیز ہے؟ تو یہ نہ، جو غلط سلام کیے جاتے ہیں ان کا جواب دینا بھی واجب نہیں. یہ کوئی سلام نہیں کیا اس نے، پورے الفاظ اس کے بدل دی. یا مثلا کوئی ایسا سلام کیا جس کا جواب دینا واجب ہی نہیں تھا، وہ بھی خیر ابھی آگے چل کر آتا ہے کہ جو شرعی سلام نہیں ہوتے. بہرحال غلط سلام کا جواب دینا یہ نمازی کے لیے واجب نہیں، اور عام حالات میں بھی واجب نہیں اس قسم کی. اچھا، اب اس کے بعد آتا ہے کیا تحریر میں جو سلام کیا جاتا ہے، مثلا کسی نے آپ کو ایس ایم ایس کیا السلام علیکم، کسی نے واٹس ایپ کیا آپ کو اس کے اندر مثلا سلام، یا وائس کلپ بھیج دیا اس نے اس کے اندر سلام کیا گیا آپ کو، یا مثلا ای میل آئی اس کے اندر سلام لکھا ہوا ہے، یا تحریری لیٹر جو ہے گھر پہ کاغذ کے اوپر لکھا ہوا آیا اور اس میں سلام کیا گیا. آغا سیستانی فرماتے ہیں کہ تحریری طور پر سلام کا جواب دینا، سلام کتبی جس کو کہا جاتا ہے، وہ واجب نہیں، واجب نہیں ہے اس کے سلام کا جواب دینا. البتہ یہ والا مسئلہ کوئی متفق علیہ مسئلہ نہیں. پہلے تو ہاں، آغا سیستانی کے بعد رہبر معظم کا بتا دوں. رہبر معظم کے مسئلے کے اندر ایک تھوڑا سا کنفیوژن ہے، وہ یہ ہے کہ ان کی اپنی آفیشیل ویب سائٹ پر جو جواب لکھا ہوا ہے اس کا، انہوں نے اس میں کہا ہے کہ احتیاط واجب یہ ہے کہ تحریری سلام کا جواب دینا بھی ضروری ہے، احتیاط واجب لگائی. خیر، اگر وہ احتیاط واجب لگائی ہے اور ان کا مقلد دوسرے نمبر پہ آیت اللہ سیستانی کو سمجھتا ہے، تو رجوع کر کے وہ بھی چاہے تو چھوڑ سکتا ہے، اس کا جواب دینا اس پہ ضروری نہیں رہے گا. لیکن جب ان کے آفس سے کنفرم کیا تو انہوں نے فرمایا، وہاں سے ان کے آفس سے جواب یہ ملا کہ تحریری سلام کا جواب دینا واجب نہیں. تو بہرحال مسئلہ تو اس طرح سے حل ہی ہے कि अगर जवाब देना वाजिब नहीं है तो भी वही वाला मसला हो गया आगा सिस्तानी वाला, तो उसमें सहूलत मिल गई आपको, और अगर एहतियात वाजिब भी लगाई है तब भी आगा सिस्तानी की तरफ रुजू करके और इस मसले में सहूलत हासिल की जा सकती। अल्बत्ता आयतुल्ला वहीद खुरासानी वो भी फरमाते हैं कि एहतियात वाजिब की बिना पर, उनका तो कन्फर्म मसला है कि एहतियात वाजिब की बिना पर तहरीरी सलाम का जवाब देना जरूरी है। और इस सिलसिले में अक्सर लोग आजकल जो मुज्तहिदीन के खिलाफ कैंपेन चली हुई है उसमें लोग कहते हैं ये देखिए छठे इमाम की ये रिवायत है कि सलाम का जवाब देना तहरीर में भी हो तो वाजिब है, लोग उनकी हदीस निकाल कर दिखाते हैं और आगा सिस्तानी का फतवा बराबर में लगाते हैं कि देखिए कि मुज्तहिदीन जो है मासूमीन के खिलाफ फतावे दे रहे हैं, और उनको ये नहीं पता होता कि इस हदीस का मियार क्या है, हदीस के रावी कौन से हैं, हदीस ज़ईफ है या नहीं है, इसके ऊपर वजूब का फतवा दिया जाएगा या नहीं दिया जाएगा, इस हदीस से टकराने वाली दीगर कौन कौन सी अहादीस हैं, उनमें तरजीह किसको दी जाएगी, तरजीह के उसूल क्या हैं, कुछ पता नहीं होता। बस ये दो चीज़ें लगा दी उन्होंने कि देखिए कि उनका ये नज़रिया है। तो अहादीस के साथ ऐसा खेल नहीं करना चाहिए, मुज्तहिद का काम यहीं से शुरू होता है। अगर हदीस पढ़ गई सबका काम होता तो किसी इश्तिहाद की जरूरत नहीं थी, हर शख्स के पास हदीस की किताब होती, उसमें गलत और सही और जाली और जिस तरह की भी हदीसें मिक्स हुई और सबके ऊपर अमल करते रहिए, तो फिर दीन इस्लाम का पूरा ही शदीद नुकसान का शिकार होता, तो ऐसा नहीं है मसला। अच्छा, इसी तरह से एक मसला और होता है कि मसलन आमतौर पर लोग किसी से सलाम कहलवाते हैं, भाई उन तक मेरा सलाम पहुंचा दीजिएगा, तो क्या उसने आकर सलाम पहुंचा दिया कि फलां भाई या बहन ने आपको सलाम कहलवाया, उसका जवाब देना भी वाजिब नहीं, इसका जवाब देना भी वाजिब नहीं। अच्छा, फिर उसके बाद अगर नाबालिग गैर मुमैस सलाम करें, ये तो अभी आ गया कि गैर मुमैस बहुत ही छोटा बच्चा वो सलाम करे, उसका भी जवाब देना वाजिब नहीं होता है। हां, मजाक मजाक में भी अगर कोई सलाम करे उसका भी जवाब देना वाजिब नहीं। मसलन किसी शख्स को पता चल गया कि सलाम का जवाब देना वाजिब, वो बार बार सलाम ही सलाम किए चला जा रहा है आपको, आपको तंग करने की, नहीं, उसका जवाब देना मजाक में कोई वाजिब नहीं। अच्छा, या मसलन जो शरई तरीका है सलाम का उसके उससे हटकर कुछ उसने सलाम कर दिया, जैसे अभी इस पर थोड़ी सी गुफ्तगू आगे चलकर होगी, मसलन का या अली मदद सलाम के तौर पर जैसे राइज हो गया, क्या इसका जवाब देना वाजिब है, नहीं इसका जवाब देना वाजिब नहीं। मसलन कोई शख्स कहे जनाब, जैसे अरबों में था सबाहुल खैर गुड मॉर्निंग, तो उसका भी जवाब देना वाजिब, या उर्दू में इस तरह कहा जाता है आदाब, इसका भी जवाब देना वाजिब नहीं, तस्लीमात, इसका भी जवाब देना वाजिब नहीं। तो इस तरह के जो भी हैं गुड मॉर्निंग हेलो फला, इनके किसी का भी जवाब देना वाजिब नहीं। अच्छा अच्छा, कभी कभार उलमा कहते हैं सलाम करना तो वैसे मुस्ताहब है, कभी सलाम ना करना नहीं अनिल मुनकर का हिस्सा बनता है। मसलन बिहार की बहुत सारी रिवायात भी हैं कि मसलन अगर कोई शख्स नशे में मदहोश है उसको सलाम ना करो, सलाम ना करो, क्यों? इस वजह से कि ताकि इसको एहसास हो कि क्या गलती कर रहा है, कि इसको हमने सलाम नहीं किया है। अच्छा, रिवायत में है कि मुजस्मा सास को सलाम ना करो। देखिए, बहुत सारे आजकल फाइन आर्ट्स की तरफ लोग जा रहे हैं और बड़े बड़े अच्छे के जनाब फला आर्ट स्कूल के अंदर हम दाखिला ले रहे हैं, वहां जाहिर है कि मुजस्मे भी बनाने पड़ते हैं और मुजस्मा बनाना हराम है। यानी इस हद तक इस्लाम ने इसको नापसंदीदा समझा है कि नहीं अनिल मुनकर के तौर पर उस मुजस्मा साज को सलाम भी मत करो। हाँ, वो अगर शराबी सलाम करे उसका जवाब देना है, क्योंकि जवाब सलाम तो वाजिब है। मुजस्मा साज सलाम कर रहा है उसको जवाब देना है, क्योंकि जवाब सलाम वाजिब है, लेकिन खुद से सलाम ना करो। इसी तरह जुआरी को सलाम ना करो। बहुत से लोग मुख्तलिफ अंदाज के जुए खेलते हैं, कुछ स्टॉक मार्केट्स के अंदर जुआ खेलते हैं, कोई किसी जगह जुआ खेलते हैं, उसको भी नहीं अनिल मुनकर करने के लिए हुक्म है कि इसको सलाम ना किया जाए। तो ऐसे अफराद को, अच्छा, बहुत सारी रिवायात लोग लेकर आते हैं कि भाई जब सलाम का जवाब देना वाजिब है तो बाज रिवायत में मासूम ने क्यों सलाम का जवाब नहीं दिया, ये लोग लेकर आते हैं चीज। देखिए, आपने कहा सलाम का जवाब देना वाजिब है, इस रिवायत के अंदर इमाम ने सलाम का जवाब नहीं दिया। देखिए, कई इसके एहतमालात उलमा ने लिखे हैं कि मासूम कभी कोई हराम काम तो नहीं कर सकते माजल्ला, तो फिर इसके क्या मायने हैं कि सलाम का जवाब नहीं दिया। उलमा फरमाते हैं इस बहुत मुमकिन है इस बात का कि उसने शरई सलाम ही ना किया हो। अरबों में देखिए बहुत सारे सलाम राइज थे, कि जो जिनका जवाब देना वाजिब नहीं, सबाह अल्लाह बिल खैर, सबाह अल मसा, सबाहन नूर, ये अरब जो है आमतौर पर कहते थे। हमारे आदाब तस्लीमात वगैरह इस तरह के सलाम उनके यहां भी राइज थे। अब उसका जवाब देना तो वाजिब नहीं, गुनाहगार कोई इमाम के पास आया और उसने इस तरह के सलाम किए कि जिनका जवाब देना वाजिब नहीं, इमाम ने जवाब नहीं दिया, और रिवायत में तो ये आ जाएगा कि इमाम ने गुनाहगार के सलाम का जवाब नहीं दिया। वो इस वजह से जवाब नहीं दिया कि उसने शरई सलाम किया ही नहीं था कि जिसका जवाब देना वाजिब। तो एक वजह इसकी ये बनती। अच्छा, अरबों में एक चीज और थी कि जब सलाम करते थे तो उससे बेहतर जवाब देते थे। अस्सलामु अलैकुम कहा तो वो अस्सलामु अलैकुम व रहमतुल्लाहि व बरकातुहू का इजाफा करता है जवाब देने वाला। अगर उसने जवाब में सिर्फ वाजिब की हद तक इक्तफा किया और उसी का सलाम वही दोहरा दिया उसका जवाब और इजाफा नहीं किया, तो ये समझा जाता था अरबों में कि गोया इसने सलाम का जवाब ही नहीं दिया। और रावी ने कहा इमाम से, इमाम को फलाने गुनाहगार ने आकर सलाम किया, उन्होंने जवाब ही नहीं दिया। इसके मायने ये थे कि उसने जो सलाम किया था इमाम को आकर, तो इमाम ने उसका बेहतर जवाब नहीं दिया था उसके नहीं अनिल मुनकर के लिए, ताकि वो अपनी गलती पर मुतनब्बे हो जाए। तो वो रावी ये समझा कि इनके सलाम का जवाब नहीं दिया। या बाज़ाक़ात ये था कि ऐसा गुनाहगार आ जाता था कि इमाम सलाम का जवाब देकर मुंह फेर लेते थे। जैसे कहा जाता है ना कि आप भी कहती हैं कि भाई उनके पास गए, उनके घर, उन्होंने तो लिफ्ट ही नहीं कराई हमें बिल्कुल, हालांकि उन्होंने नॉर्मल तरीके रूखे फीके अंदाज में बातचीत के मायने, ये आप ये समझती हैं कि आपको लिफ्ट नहीं दी गई, गर्म जोशी से मुलाकात नहीं की। तो अरबों के अंदर ये था कि अगर जवाब सलाम के बाद मुंह फेर लिया तो गोया ये समझते थे सलाम का जवाब ही नहीं दिया। तो रिवायतों के अंदर देखिए बहुत अरकरेजी की जरूरत पेश आती है। इतनी आसानी के साथ लोग आजकल रिवायतों के साथ मजाक करने लगे हैं कि बाज़ोकात, और आज इंटरनेट वगैरह के ऊपर तो ये खेल बहुत ही ज्यादा खेला जा रहा है। अच्छा, अब उसके बाद आम तौर पर वो, ये तो वो चीजें कि जिनमें सलाम का जवाब देना वाजिब नहीं, जिसमें जो शरई सलाम ना किया जाए। अच्छा, कुछ सलाम ऐसे भी हैं कि मसलन अस्सलामो या वस्सलामो अला मन इत्तबाइल हुदा, जो हिदायत की पैरवी करे उस पर हमारा सलाम हो। आम तौर पर काफिरों वगैरह को जो सलाम किया जाता है वो इस अंदाज का सलाम होता है कि उसमें उसको सलाम नहीं किया गया, बल्कि कहा गया जो हिदायत की पैरवी करे उस पर सलाम हो। अच्छा, आम जब खतों ईरान इराक जंग चल रही थी और सद्दाम हुसैन को काफी खतूत लिखे जाते थे, वहां से भी जवाब आते थे, तो ईरानी हुकूमत ने सद्दाम हुसैन को जो खत लिखा था उसमें इससे इब्तदा की थी, अस्सलामु अला मन इत्तबाइल हुदा, जो हिदायत की पैरवी करे उस पर सलाम हो। तो उसने बहुत नाराज हुआ था कि मुझे ये काफिरों वाला सलाम जो है ये लिखकर भेजा है। तो अगर कोई शख्स मसलन इस लिहाज से किसी को तौहीन करने के लिए इस तरह का सलाम करे ताकि वो ये जाहिर करना चाहता हो कि आप हक पर नहीं हैं, तो ऐसे शख्स के सलाम का जवाब भी वाजिब नहीं। अगर कोई कहे अस्सलामु अला मन इत्तबाइल हुदा और उसका मकसद आपकी तौहीन और तहकीर करना हो कि आपको मैं सलाम के काबिल नहीं समझता बल्कि वो वाला सलाम कर रहा हूं जो आमतौर पर काफिरों वगैरह को किया जाता है, तो ऐसे शख्स के सलाम का जवाब देना भी वाजिब नहीं। क्योंकि देखिए पैगंबर इस्लाम के जो खतूत आमतौर पर मुख्तलिफ मुल्कों के सरबराहों को लिखे जाते थे, ईरान उस जमाने का जो ईरान था उसमें खत भेजे थे, और जो और दीगर ममालिक थे वहां पैगंबर खत भेजते थे, तो उसके अंदर इस तरह के जुमले इस्तेमाल होते थे। अच्छा, अब आ जाइए कि काफिर को सलाम करना कैसा है। देखिए काफिर को सलाम में पहल करना इसका इस्लाम ने हुक्म नहीं दिया, क्योंकि देखिए सलाम रहमत की दुआ है, काफिर अपने कुफर के बायस रहमत की इस दुआ का मुस्तहिक नहीं है, तो काफिर को सलाम में तो पहल नहीं करनी चाहिए। हाँ, अलबत्ता जो वो सलाम काफिर को कर सकते हैं कि जो कि जो अभी आपने सुने आदाब तस्लीमात गुड मॉर्निंग गुड आफ्टरनून वगैरह इस टाइप की जो इतने हैं वो कर लीजिए उनको, वो मसला नहीं है। जी ईसाई तो काफिर में आ गया ना, वो उसको सलाम करना, खुद से सलाम करना अस्सलामु अलैकुम, ये इस्लाम ने इसको मना किया है। हाँ, उस तरह के दीगर तरह के सलाम उसको कर लें आप। अच्छा, लेकिन अगर काफिर खुद सलाम करे, चले आपने तो सलाम नहीं किया, उसने आपको आकर सलाम कर लिया, अब क्या किया जाए? काफिर के सलाम का जवाब किस अंदाज से दिया जाए? आगा सिस्तानी फरमाते हैं कि अगर काफिर गैर जिम्मी है तो इसके जवाब का, इसके सलाम का जवाब देना वाजिब नहीं है। गैर जिम्मी, जिम्मी काफिर वो होते हैं जो मुसलमान मुल्कों में जजिया टैक्स वगैरह देकर रहते हैं। इसके अलावा जो काफिर हैं, मसलन आप अमेरिका यहां से अपनी बहन के यहां मिलने के लिए गई, वहां पे किसी क्रिश्चियन ने आकर, खातून ने आकर आपको सलाम किया, उसके सलाम का जवाब देना आप पर वाजिब नहीं है, वो गैर जिम्मी। ठीक है, लेकिन मसलन कोई शख्स इन्हीं जगहों के ऊपर रहता हो तो उसके, अच्छा जो जिम्मी काफिर हो, तो फिर एहतियात वाजिब यह है कि सिर्फ उसके जवाब में अगर सिस्तानी फरमाते हैं अलैक कहा जाए, अलैक या अलैकुम, ये हर्फ नहीं सिर्फ ले है, इसको आप करेक्ट कर लीजिएगा, सिर्फ अलैक कहा जाए। जिम्मी काफिर हो तो एहतियात वाजिब है कि सिर्फ अलैक कहें उसको। अब उसने कहा अस्सलाम वालेकुम, आप वालेकुम सलाम नहीं कह सकती, सिर्फ अलैक कहें। आगा सिस्तानी ये फरमाते हैं जिम्मी काफिर के, और काफिर गैर जिम्मी के लिए तो वो कहते हैं कि इसको तो सलाम का जवाब देना भी वाजिब नहीं, देना भी हो तो सिर्फ आप अलैक कह दें या अलैकुम कह दें। आयतुल्ला वहीद खुरासानी फरमाते हैं कि एहतियात वाजिब है कि उसके सलाम का जवाब दें काफिर के, लेकिन वो फरमाते हैं दो चीजें, सलाम भी कह सकते हैं और सिर्फ अलैकुम भी कह सकते हैं। दोनों मिला के नहीं कहें सलामुन अलैकुम या वालेकुम सलाम, ये नहीं, या सिर्फ सलाम कहें या सिर्फ अलैकुम कहें। ठीक है, और एहतियात वाजिब है कि सिर्फ अलैक कहें तो, बल्कि यही कहना चाहिए जैसे आगा सिस्तानी ने भी लिखा कि वह अलैक कहें बस। और आयतुल्ला नासिर मकारिम शिराजी ने भी कहा कि सलाम कहें या सिर्फ अलैक कहें, और आयतुल्ला सईदुल हकीम ने भी कि काफिर अगर सलाम करे तो जवाब में सिर्फ सलाम या अलैक। लेकिन आगा सिस्तानी ने भी कहीं पे भी सलाम नहीं लिखा है बल्कि सिर्फ अलैक लिखा है, तो उसने कहा अस्सलाम वालेकुम, आप जवाब में कहें वा वा अलैक या सिर्फ अलैक। ठीक, अच्छा, उसके बाद देखिए, दुश्मनान अहले बैत ने अक्सर, उनके भी सलाम मिलते हैं। एक दो अफराद ऐसे थे कि जिन्होंने आकर हजरत जहरा सलामुल्लाह अलैहा को सलाम किया था। फसल्लिम अलैह वलम यरद्दा अलैहा, रिवायत का जुमला यह है कि उन्होंने आकर सलाम किया और शहजादी ने उनके सलाम का जवाब नहीं दिया और शहजादी उन पर गजबनाक भी रही। तो इससे भी अंदाजा होता है कि शहजादी उन अफराद को क्या समझती थी कि जिनके सलाम का जवाब देना वाजिब नहीं। अच्छा, इमाम खुमैनी के मुताल्लिक भी मिलता है कि जब उन्होंने गोरबाचोफ को, सोवियत यूनियन के जो जमाने में जो भी उसके पास ओहदा था, गोरबाचोफ के पास सदर का, उसको जब इमाम खुमैनी ने खत लिखा था और दावत इस्लाम दी थी और बाकायदा आयतुल्ला जवाद अमली इमाम खुमैनी का खत लेकर गए थे, तो अगरचे उस पूरे खत में इमाम खुमैनी ने बहुत उसके इज्जत और एहतराम के साथ उसको खत लिखा था, लेकिन पूरे खत में कहीं भी उसको सलाम नहीं लिखा था। काफिर को सलाम करने में जो है वो मुकद्दम करना या इब्तदा करना या खुद से पहल करना ये जायज नहीं है। या कुछ सलाम ऐसे हैं कि जो खुद पैगंबर ने, बहुत से रिवायत में मिलता है, हजरत आयशा से मरवी भी एक रिवायत है जिसमें उनका तस्कर है कि यहूदी ने आकर पैगंबर को अस्सलाम अलैकुम कहा और 3 दफा पैगंबर को ये सलाम उसने इस तरह से किया, तुम पर मौत हो, अस्सलाम अलैकुम नहीं अस्सलाम अलैकुम। अक्सर लोग इस तरह से जल्दबाजी में इस तरह की सलाम भी करते हैं, तो पैगंबर ने हर दफा जवाब में कहा अलैकुम सिर्फ। हजरत आयशा नाराज होने लगी, या रसूलल्लाह वो आपको बद्दुआ कर रहा है और आप जो है उसको कोई जवाब ही नहीं दे रहे। पैगंबर ने कहा मैं जवाब दे तो रहा हूं, मैं जवाब दे रहा हूं, अलैकुम जो मैं कह रहा हूं इसके मायने यही है कि तुम पर भी मौत हो, ये उसका जवाब था। फिर उसके बाद पैगंबर ने फरमाया जब कोई तुम्हें मुसलमान सलाम करे तो तुम उसे कहो सलामुन अलैकुम, और जब कोई काफिर सलाम करे तो फकत अलैकुम कहकर जवाब दो। یعنی مکمل سلام وعلیکم اس کو صرف کہو، اور لیکن مکمل جو سلام ہے وعلیکم السلام، یا مثلا علیکم السلام یہ مت کہو، وعلیکم السلام بھی نہیں کہہ سکتے، علیکم السلام بھی نہیں کہہ سکتے. اچھا، پھر اس کے بعد دیکھیں کون سا والا سلام، السلام علیکم یہ بھی کہہ سکتے ہیں ہم عام طور پر جو ایک دوسرے کے لیے جو سلام کرتے ہیں، اور سلام علیکم بھی کہہ سکتے ہیں. قرآن کے اندر جو سب سے زیادہ سلام ذکر ہوا ہے وہ سلام علیکم ہے، اور سب سے بہتر ایک دوسرے کو سلام کر جو کیا جائے وہ اسی الفاظ میں کرنا سب سے زیادہ بہتر ہے. قرآن کے اندر سلام علیکم کا لفظ آیا ہے، سلام علیکم بما صبرتم مثلا، سلام علیکم اور جگہوں کے اوپر بھی اسی انداز سے آیا ہے. وَإِذَا جَاءَكَ الَّذِينَ يُؤْمِنُونَ بِآيَاتِنَا فَقُلْ سَلَامٌ عَلَيْكُمْ، اے رسول جب تمہارے پاس یہ لوگ آئیں صاحبان ایمان تو ان سے کہو سلام علیکم، یعنی سب سے بہتر سلام یہی ہے. اچھا، قرآن میں دیکھیے بڑی تاکید آئی ہے جیسے کہ ابھی آپ نے سنا ہی ہے، اور اس کا بہتر انداز جو سلام کرے اس سے اس سے بھی بہتر انداز میں جواب دو. وَإِذَا حُيِّيتُم بِتَحِيَّةٍ فَحَيُّوا بِأَحْسَنَ مِنْهَا وَرُدُّوهَا، قرآن نے کہا کہ اگر کوئی شخص آ کر سلام کرے تو اس سے بہتر سلام کا جواب دو، یا کم سے کم اس جیسا ہی دہرا دو جو اس نے کیا ہے. لیکن کہا کہ بہتر، یعنی خود قرآن کے اندر تاکید آئی کہ بہتر انداز میں سلام کا جواب دینا چاہیے. اچھا، اب ایک یہ دیکھا گیا ہے کہ بہت سارے افراد متعدد بار سلام کرتے ہیں. مثلا انہوں نے سوچا کہ شاید آپ نے سلام سنا ہی نہیں ہے، ایک دفعہ سلام کیا، پھر دوبارہ سلام کیا، تیسرے سلام، تو اب اس نے جو دو تین سلام کر لیا اور آپ جواب دینا چاہ رہے ہیں، تو کیا آپ کو تین سلام کا جواب دینا پڑے گا؟ نہیں، فقط ایک جواب کافی. یعنی اگر کوئی شخص متعدد بار سلام کرے تو فقط ایک ہی مرتبہ جواب دینا کافی. اچھا، بعض اوقات یہ ہوتا ہے، عام طور پر جیسے علماء کے ساتھ ہوتا ہے، 10-15 لوگ ان سے ملنے گئے، 4-5 لوگ ملنے گئے، سب نے ایک ساتھ ان کو آ کر سلام کیا، کئی افراد نے، تو کیا وہ فردن فردن ہر ایک کو جواب دیں؟ یا مثلا آپ کے ساتھ بھی ہو سکتا ہے آپ کہیں گئیں اور بہت سارے لوگوں نے ایک ساتھ آپ کو سلام کیا، نہیں، فقط ان کا بھی ایک جواب کافی، اس میں سب کو الگ الگ جواب دینا یہ ضروری نہیں ہے. اسی طریقے سے نامحرموں کو سلام کرنا، چاہے وہ عورت ہو یا مرد، سلام کرنا بھی جائز ہے اور جواب دینا تو واجب ہی، بلکہ یہاں تک روایت میں ملتا ہے کہ پیغمبر اسلام بھی، بلکہ چھٹے امام سے روایت ہے کہ پیغمبر اسلام اللہم صلی اللہ علیہ وسلم، بھی سلام کا جو ہے سلام کیا کرتے تھے، اور رسول اللہ عورتوں پر بھی سلام کرتے تھے اور وہ آپ کو جواب دیتی تھیں، اور حضرت امیر المومنین کے لیے بھی ہے کہ وہ عورتوں کو سلام کیا کرتے تھے، البتہ جوان عورتوں کو سلام کرتے ہوئے امیر المومنین کتراتے تھے اور فرماتے تھے کہ میں ڈرتا ہوں کہ ان کی آواز اثر نہ کرے اور اس کا نقصان فائدے سے بڑھ جائے. علامہ مجلسی نے بہار الانوار کی 40ویں جلد کے اندر اس بات کو ڈسکس کیا ہے، کہا کہ یہ الفاظ امت کی اصلاح کے لیے ہیں کہ نامحرموں سے زیادہ راہ و رسم نہ بڑھائی جائے، ورنہ امام معصوم ہرگز ایسے وسوسے میں مبتلا ہو ہی نہیں سکتے. تو اس لحاظ سے یہ ہماری تعلیمات کے لیے ہے کہ نامحرموں کو سلام سے کترانا، اور کہتے تھے کہ کہیں ان کی آواز اثر نہ کر جائے، تو یہ ہماری تعلیم کے لیے، نہ کہ خود امام معصوم کی اپنی ذات کے لیے. اچھا، بعض اوقات یہ بھی ایک سوال ہوتا ہے، کسی دوسرے کی طرف سے سلام کا جواب دیا جا سکتا ہے؟ مثلا کوئی شخص بہت مصروف ہے، اس کے پاس ٹائم نہیں ہے، تو ہم اس نے کسی نے آ کے اس کو سلام کیا، ہم نے کہا چلیں اس کی طرف سے ہم جواب دے دیتے ہیں. علماء نے اس کی مثال لکھی ہے، ایک شخص مثلا خطبہ جمعہ دے رہا ہے ایک پیش امام، اور نمازیوں میں سے کسی نے امام کو سلام کیا، تو کیا کوئی اور شخص اس کی طرف، امام کی طرف، کہ بھائی تو بہت مصروف ہیں، تو نماز جمعہ کا خطبہ دے رہے ہیں، تو ان کی طرف سے ہم سلام کا جواب دے دیتے ہیں اس کو؟ تو علماء نے کہا کہ مجتہدین کا فتویٰ ہے کہ یہ بات کافی نہیں ہے، اور جس کو سلام کیا جائے اسی کو اس کا جواب دینا پڑے گا، یہ کافی نہیں کہ کوئی اور کسی کی طرف سے سلام کا جواب دے دے. دیکھیں پھر عام حالات میں لوگ جس طرح سلام کرتے ہیں، کیا وہی سلام بالکل وہی الفاظ کے ساتھ ہم دہرا سکتے ہیں؟ کیونکہ عام طور پہ دیکھا گیا ہے کہ مثلا हमने किसी को अस्सलाम वालेकुम, उसने जवाब में कहा अस्सलाम वालेकुम, तो ये सोचता है कि मुझे वालेकुम अस्सलाम कहना जरूरी है, तो अब वो फिर तीसरी दफा वालेकुम अस्सलाम कहता है कि भाई मैं इसने तो मैंने सलाम किया अस्सलाम वालेकुम, उसने भी जवाब में मुझे अस्सलाम वालेकुम कह दी, अब मैंने सोचा कि तो इसने मुझे फिर सलाम कर लिया तो मुझे वालेकुम अस्सलाम कहना जरूरी है, नहीं ये जरूरी नहीं। वो उसने कहा अस्सलाम वालेकुम, आपने जवाब में कहा अस्सलाम वालेकुम, ठीक है वालेकुम चाहे नहीं भी कहा हो। उसने कहा सलामुन अलैकुम, आपने भी जवाब में सलामुन अलैकुम कह दी। उसने कहा सलाम, आपने भी जवाब में कहा सलाम, ठीक है काफी है सलाम हो गया। ये बार बार इतनी दफा जो आजकल देखने में आता है कि लोग फिर दोबारा वालेकुम सलाम समझते हैं, कहना जरूरी है जरूरी नहीं। अच्छा फिर उसके बाद एक वो जो रिवायत भी है कि सलाम को आम करो। एक तो ये कि जो आजकल देखते हैं कि ये चीज बहुत ज्यादा प्रोपोगेट भी हुई है हमारे बहुत से बिरादरान ने, और पैगंबर की अहादीस को ऐसे होना भी चाहिए कि राह कहीं गुजर रहे होते हैं कोई भी शख्स जो जान पहचान वाला नहीं भी, वो भी सलाम करता हुआ गुजरता है, अच्छी बात है बहुत। लेकिन इसका असलन पैगाम ये है कि एक दूसरे के लिए इंसान सलामती का पैगाम बन जाए, सिर्फ अल्फाज की हद तक ना रहे, तो सलाम की बड़ी अहमियत है। अच्छा कुछ मौके ऐसे हैं जहां सलाम ना करना बेहतर होता है, मसलन आशूरे के दिन सलाम करना या मुसाफिहा करना। आशूरे के दिन कोई सलाम कर ले तो जवाब देना तो वाजिब है, लेकिन आदाब में है आशूरा के कि उस दिन इंसान एक दूसरे को सलाम ना करे या मसलन मुसाफिया ना करे, लेकिन अगर कोई सलाम करे तो जवाब देना वाजिब है। लोग हम देखते हैं कि उस दिन सलाम का जवाब नहीं देते, वो गुनाहगार हो जाते हैं। आशूरे के दिन सलाम का जवाब देना तो वाजिब है। अच्छा नमाजियों को भी हमने देखा है कि बहुत से लोग नमाज के बाद आदतन भूल गए और एक दूसरे से मुसाफिया करने लगे, मसलन आशूर के रोज, तो लोग उनके बढ़े हुए हाथ को बिल्कुल नजरअंदाज कर देते हैं। ये एक लिहाज से मोमिन की तौहीन हो जाती है, क्योंकि वो भूल गया है उसको, या उसको हुक्म पता नहीं है, उसके बढ़े हुए हाथ को कम से कम आप खाली हाथ उसको इस तरह से वापस ना लौटाएं, मुसाफिया कर लेना चाहिए उनसे। लेकिन बहरहाल कोई हराम भी नहीं है, लेकिन ये कि बहरहाल आदाब में है कि मोमिन का एक तौहीन सी महसूस होती है कि उसके बढ़े हुए हाथ को नजरअंदाज किया जाए, या सलाम करे तो जवाब देना वाजिब है। खुद से सलाम करना आदाब में है कि उस मखसूस उस रोज खुद से सलाम ना किया जाए। अच्छा अब उसके बाद देखिए, जिंदा को तो छोड़िए, मुर्दों तक को सलाम करने का हुक्म है, मुर्दा अशख़ास को सलाम करना, और वो सुनते हैं। यही वजह है कि जिस वक्त जंगे बदर हो रही थी और काफिरों की लाशों को एक गड़ा खोद के उसके अंदर डाला जा रहा था, तो पैगंबर इस्लाम ने हर काफिर का नाम लेकर पुकारा और कहा कि आज मेरे परवरदिगार ने जो मुझसे वादा किया था मैंने उसको सच्चा पाया, तुम लोग ये बताओ कि परवरदिगार ने तुमसे जो वादा किया था उसको सच्चा पाया या नहीं, तुम बताओ कि तुम्हारे परवरदिगार ने जो तुमसे वादा किया था उसको तुमने कैसा पाया। उस वक्त खलीफा सानी वहां पर खड़े हुए थे हजरत उमर, उन्होंने कहा कि एक एतराज किया कि पैगंबर इस्लाम क्या आप मुर्दों को आवाज दे रहे हैं। पैगंबर ने कहा तुम उनसे ज्यादा सुनने वाले नहीं हो, यानी ये तुमसे बेहतर सुन सकते हैं और ये हमारी तमाम बातें सुन रहे हैं, अलबत्ता जवाब देने पर कादिर नहीं। और ये रिवायत ना सिर्फ बिहार में है बल्कि बुखारी में भी है, मुस्लिम में भी है और सुनन निसाई वगैरह में भी है कि पैगंबर ने इस तरह से कहा। जब भी ये कहा जाता है कि जब इंसान कब्रिस्तान जाए तो अस्सलामु अलैकुम या अहले कबूर कहे, मुर्दों को सलाम, वो सुनते हैं सलाम। और यही वजह है, सुनने की दलील ये है कि जिस वक्त तलकीन पड़ी जाती है, कब्र में एक आदमी कब्र के अंदर उतरता है और मुर्दे के कांधों को झंझोड़ कर कहता है इस्मा इफ़हम या फुला इब्ने फुला या फुला बिनते फुला, सुनो और समझो, इस्मा इफ़हम, सुनो और समझो, इसका मतलब है वो सुनता भी है और समझता भी है मुर्दा, बस वो जवाब देने के ऊपर अब कादिर नहीं रहा। तो इस वजह से मुर्दों के सलाम का भी हुक्म है। और यही वजह है कि आयमा मासूमीन के हरमों के बाहर जहां इज़्ने दुखूल लगा होता है और उसके अंदर जो कलिमात हैं उनको अगर आप पढ़ें, यरौना मकामी व यस्मऊना कलामी व यरदूना सलामी, मुझे मालूम है कि आप मेरे मुकाम से वाकिफ हैं, मेरे कलाम को सुनते हैं और मेरे सलाम का जवाब देते हैं, यानी अपने एतिकाद को इंसान इज़्ने दुखूल के अंदर बाकायदा जो इज़्ने दुखूल लिखे जाते हैं, अगरचे इमाम देखा जाए तो आइम्मा जो है दुनिया से पर्दा फरमा गए, लेकिन आइम्मा का ये स्टेटस कि वो आपके मुकाम से भी वाकिफ हैं, आपके कलाम को सुनते भी हैं और आपके सलाम का जवाब भी देते हैं। अच्छा, उसके बाद अब ये इस तरह से बहरहाल सलाम नमाज खत्म हुआ, और सलाम जब खत्म कर लेता है इंसान तो एक चीज का इजाफा मैं इसमें और कर दूं कि 3 दफा उसके बाद फिर अल्लाहु अकबर अल्लाहु अकबर अल्लाहु अकबर कहा जाता है। ये 3 तकबीरात नमाज का हिस्सा नहीं है। लोग इसको सोचते हैं कि शायद अभी भी ये नमाज चल रही है, नहीं, जैसे ही अस्सलामु अलैकुम कहा नमाज खत्म हो गई, व रहमतुल्लाहि व बरकातुहू तो एक मुस्ताहब हिस्सा है उसका, और उसके बाद 3 दफा अल्लाहु अकबर कहना ये भी ताकीबात के अंदर आता है, और हाथ उठाकर 3 दफा अल्लाहु अकबर कहना ये ताकीबात में, यह अमल पैगंबर इस्लाम का फतेह मक्का के बाद हुआ है। 3 दफा पैगंबर ने फतेह मक्का के बाद जो नमाज पढ़ी उसमें 3 दफा अल्लाहु अकबर अल्लाहु अकबर अल्लाहु अकबर नमाज के अख्तिताम पर हाथ उठा के कहा। अच्छा, सलाम की देखिए इतनी अहमियत है कि सलाम बहुत से हमारे कुछ उलमा ऐसे गुजरे जैसे आयतुल्ला अब्दुल हादी शिराजी, ये नमाज को शुरू करने से पहले अस्सलामु अलैका या अबा अब्दिल्लाह हुसैन कहा करते थे, और कहते थे कि नमाज में बहुत ज्यादा खुशू खुजू कायम करने के लिए नमाज से पहले इमाम हुसैन को सलाम करना, और जब नमाजें खत्म हो जाती हैं उसके बाद आप सब लोग ज़ियारात पढ़ते हैं, तो जब ज़ियारात पढ़ते हैं तो उसके अंदर भी हम आइम्मा को सलाम ही करते हैं, तो नमाज की देखा जाए तो अव्वल में भी सलाम, दरमियाने नमाज में जो नमाज का असल पार्ट है वाजिब के तौर पर वो सलाम, और उसके बाद ज़ियारतों के सलाम भी, तो सलाम की बहुत ज्यादा हैसियत है। अच्छा, सलाम से हमेशा एक तसव्वुर दिमाग में आता है खुशी का, कोई आपको सलाम करता है आपको खुशी होती है, आप किसी को सलाम करते हैं आपको खुशी होती है। अलबत्त तारीख में एक ऐसा सलाम भी गुजरा है कि जिसे सुनकर एक सहाबी रसूल ने अपने सर से अमामा उतार कर फेंक दिया था, जिस वक्त ज़ैनब कुबरा ने सलाम कहलवाया था हजरत हबीब इब्ने मजाहिर को। सलाम से वरना हमेशा अच्छी यादें वाबस्ता होती हैं, लेकिन उस सलाम से एक दर्दनाक याद वाबस्ता है, और एक सलाम की दर्दनाक याद वो अमीरुल मोमिनीन की वो शिकायत भी है जो हजरत जहरा से की थी कि आज ऐसा मौका आ गया है कि कोई मुझे सलाम नहीं करता है, बल्कि इससे भी बढ़कर मैं लोगों को सलाम करता हूं, लोग मुझे सलाम का जवाब नहीं देते। तो ऐसे दर्दनाक सलाम भी रहे हैं, और वो सलाम भी बड़े दर्दनाक थे जो कि जमीन करबला पर हर शहीद सलाम किया करता था इमाम को आखिरी वक्त में, ये भी सलाम के मुतालिक दर्दनाक यादें। अच्छा, अब इसके अंदर बस एक चीज और इसके अंदर शुमार कर ली जाए, वो भी ऐड कर ली जाए कि कुछ सलाम के कुछ खास अमलियात भी हैं, उनमें से एक अमल शदीद बीमार के लिए है, वो है 136 बार या सलामो या अस्सलामो। शदीद बीमार जिसको डॉक्टर्स जवाब दे चुके हों, उलमा कहते हैं कि ये सलाम का इस लिहाज से 136 मरतबा विर्द, ये बहुत मुजर्रब है, इससे बहुत बीमार शिफायाब होते हैं। और हमारे 8वें इमाम से मरवी एक रिवायत है, अल्लाहुम्म सल्लल्लाहु अलैहि वसल्लम, इमाम फरमाते हैं अगर कोई शख्स खालिस तवज्जो से और खालिस नियत से 131 मरतबा बीमार के ऊपर इस या सलामो या असलामो को पढ़ दे तो बीमार शिफायाब हो जाएगा। 136 दफा वो सुना आपने, लेकिन इमाम की रिवायत में 131 दफा भी है। और दूसरी एक और सलाम के लिए कि झगड़ों और ताल्लुकात की खराबी के लिए 318 मरतबा किसी भी मीठी चीज के ऊपर अगर पढ़कर उसको खिला दी जाए या पिला दी जाए तो दोनों फरीकैन को जो आपस में लड़ झगड़ रहे हैं, शौहर और बीवी में झगड़ा है, सास बहू में झगड़ा है और बहन भाइयों में झगड़ा है, जिनमें भी झगड़ा है 318 मरतबा परवरदिगार का इनाम सलाम उसको पढ़कर किसी भी मीठी चीज के ऊपर पढ़कर उनको खिला दिया जाए 318 मरतबा पढ़कर, तो फिर उनके आपस के कदूरतें और झगड़े वो भी रफा दफा हो जाते हैं। और बाकायदा जो किताब है खवासे आयत कुरान करीम, उसके अंदर भी यह है कि अगर परवरदिगार के इस नाम को चांदी पर नक्श करवाकर अपने पास रखे, बस ये कि वो बातहारा तो शर्र शैतान से महफूज रहेगा, दुश्मन के गलबे से महफूज रहेगा और दुनिया से ईमान की सलामती के साथ रुखसत होगा। तो चांदी पर नक्श करवा के परवरदिगार का इनाम इस तरह से रखे कि वो जिस तहारत के साथ रहे और उससे टच ना हो उसके जिस्म से बराह रास्त। और इसी तरीके से आयतुल्ला अब्दुल करीम कश्मीरी वो ये फरमाते थे, बाकायदा किताब है असकार नाफिया के नाम से, उसमें आयतुल्ला अब्दुल करीम कश्मीरी ने एक अमल बताया है, वो है कि कुरान में जो 7 सलाम आए हैं, सलामुन कौलम मिर रब्बिर रहीम, सलामुन अला नूहिन फिल आलमीन, सलामुन अला इब्राहिम, सलामुन अला मूसा व हारून, सलामुन अला इलियासीन, सलामुन अलैकुम तिबतुम फतखलूहा खालिदीन और सलामुन हिया हत्ता मतलाउल फज्र, ये 7 सलाम अगर कोई शख्स जाफरान से इसको लिखकर किसी भी बर्तन पे लिखे और उसके बाद उसका पानी किसी भी मरीज को अगर पिला दे तो मरीज शिफायाब हो जाता है। इस 7 सलाम दुरूद भेजिए मोहम्मद अच्छा आयतुल्ला अब्दुल करीम कश्मीरी ने तो ये अमल बताया है बीमारों के लिए। अलबत्ता एक मशहूर आलिम आगा हाशिम हद्दाद जो बड़े आलिम आरिफ थे, उन्होंने अमल तकवियत हाफिजा के लिए भी बताया है, यानी तालिब इल्मों को इसको करना चाहिए तो उनका हाफिजा बहुत कवी हो जाएगा। यानी 7 सलाम किसी भी बर्तन पर लिखकर उसके बाद उसको धोकर जाफरान से लिखा जाए, उसको धोकर उसका पानी पिलाया जाए तो उससे हाफिजा भी बहुत कवी होता है और बीमारों की शिफायाबी के लिए तो आपने सुना ही। अच्छा बस इसके अंदर एक दो दो सवाल और रह गए कि क्या आखिरी सलाम 2 मरतबा पढ़ा जा सकता है। ये उलमा ने कहा कि जी हां आखिरी सलाम को 2 मरतबा भी पढ़ सकते हैं, इसमें कोई हर्ज नहीं। अलबत्ता कोशिश ये करें कि अस्सलामु अलैकुम जमीअन व रहमतुल्लाहि व बरकातुहू ये ना पढ़ें। बहुत से लोग इस तरह से भी पढ़ते हैं कि जब हम सबका कसद कर रहे हैं तो क्यों ना हम अस्सलामु अलैकुम जमीअन कह दें। नहीं, इसकी उलमा ने कहा कि नहीं, इसकी इजाजत नहीं। अच्छा अब बस एक आखिरी चीज, उसके बाद हमारी गुफ्तगू खत्म, मैंने थोड़ा सा ज्यादा वक्त ले लिया। सलाम या अली मदद, या सिर्फ या अली मदद के तौर पर, या अली मदद तो हम सबके ईमान का जुज है। सलाम के बाद बेशक कोई शख्स या अली मदद कहे उसमें कोई मुजायका नहीं, लेकिन मोमिनीन के दरमियान सलाम के तौर पर या अली मदद रिप्लेसमेंट सलाम के अगर कर दी जाए तो इसको उलमा जो है वो मना करते हैं। अलबत्ता फिर भी अगर कोई या अली मदद सलाम या अली मदद कह देता है तो उसके अंदर कोई हराम पहलू तो नहीं है, लेकिन इसको सलाम के तौर पर राइज नहीं करना चाहिए, क्योंकि आयमा मासूमीन और खुद कुरान करीम के अंदर सलाम सिखा दिया गया है। तो अब हम कोई सोचें कि वो सलाम गोया नाकिस है, हम इसमें कोई मजीद इजाफा करके उसको कामिल बनाना चाहते हैं, तो ऐसा ना किया जाए। अच्छा बहुत सारे अफराद ये भी कहते हैं कि जनाब जिक्र अली करने से हमेशा लोगों का निफाक जाहिर हो जाता है। पैगंबर के अपने दौर में भी अक्सर सहाबा जब लोगों के मुनाफिक बजाहिर इस्लाम कबूल किया होता था तो कहते थे कि हम उनके सामने जिक्र अली करते थे, अगर मुंह बन जाते थे उनके तो समझ जाते थे कि मुनाफिक है, खुश हो जाता था तो समझ जाते थे मोमिन है। तो हम भी इसी लिहाज से पहचानना चाहते हैं कौन अली का मोहिब है और कौन नहीं। तो देखिए सबसे पहली बात तो यह कि आमतौर पर जो सलाम किए जाते हैं, आप ये वाला सलाम कब गैरों को करते हैं? सलाम या अली मदद, या आमतौर पर जो गैर शिया अफराद को तो ये वाला सलाम नहीं किया जाता, ना हमने कभी करते देखा है उनको। ये मोमिनीन ही आपस में एक दूसरे के सामने कर रहे होते हैं। अच्छा इसके अंदर एक पहलू हराम वाला भी आता है, वो क्या है? मसलन उसने कहा सलाम या अली मदद, दूसरा जवाब में कहता है या अली मदद, तो ये सलाम का जवाब तो नहीं हुआ, तो इसके जिम्मे सलाम का जवाब ना देने का गुनाह आ गया। ये भी जवाब में कहता सलाम या अली मदद, वो भी उसने कहा सलाम या अली मदद, तो चलें दोनों तरफ से सलाम का जवाब हो गया, या अली मदद एक इजाफी तौर पर हो गया, कोई बात नहीं। अलबत्ता उसको राइज नहीं किया जाए, लेकिन ये वाली बात के सिवाय आगा खानियों के, सुना है कि आगा खानियों के अंदर ये वाला सलाम राइज है कि या अली मदद वो आमतौर पर कहते हैं। तो लेकिन मोमिनीन, अच्छा ये गैरों की ईमान की चेकिंग के लिए तो था, लेकिन ये मोहिबान अली जो हैं अमीरुल मोमिनीन के शहदाई, उनकी विलायत के कायल, उनके ईमान को रोजाना की बुनियाद पर मशकूक करार देके चेक करने, ये कहां का इंसाफ है? बल्कि एक लिहाज से तो ये तौहीन में शुमार होगा कि रोजाना मसलन किसी को कहा जाए कि जनाब आपको रोजाना की बुनियाद पर अपना जो है वो ईमान चेक करवाना पड़ेगा। जैसे कोई रोजाना कोई शख्स अपने आप को चोरी के इल्जाम से बरी करके मैं चोर नहीं हूं, تو بھائی کوئی شخص جو خود صاحب ایمان ہے اس کے متعلق اس طریقے سے آپ کیسے کہہ سکتے ہیں کہ روزانہ کی بنیاد پر. اچھا اگر زمانے میں بھی تھا کہ لوگوں کا نفاق ذکر علی سے چیک کیا جاتا تھا, وہاں پر بھی یہ نہیں ہے. عام گفتگو جو ہوا کرتی تھی اس میں فضائل علی بیان کرتے تھے اور اس کے بعد وہ دیکھتے تھے کہ منہ بنتا ہے لوگوں کا یا نہیں. یہ نہیں کہ انہوں نے سلام کو ریپلیس کر کے وہاں پر اور جو ہے وہ لوگوں کے ایمان چیک کرنے شروع کر دیے تھے, ایسا کہیں پہ بھی نہیں ہوا تھا. اور جیسے کہ آپ نے ابھی احادیث کے اندر بھی سنا کہ پیغمبر ہر ایک کو سلام میں پہل کرتے تھے, ہر صحابی کو سلام کرتے تھے اور کوئی اس میں تخصیص نہیں کرتے تھے. اس کا مطلب ہی کہ پیغمبر, دیکھیں لوگوں پیغمبر جو تھے لوگ جب ظاہری طور پر اسلام قبول کر لیتے تھے تو پیغمبر ان کے اسلام کو قبول کرتے تھے. مثلا کتنے افراد ایسے تھے جنہوں نے ظاہراً اسلام قبول کیا ہوا تھا لیکن وہ مسجد الحرام کے اندر آتے تھے, مسجد نبوی کے اندر آتے تھے, پیغمبر ان کو باہر نہیں نکالتے تھے. وہ ان سے پیغمبر سے آ کر مصافحہ کرتے تھے, پیغمبر اپنے ہاتھ کو پاک نہیں کرتے تھے چاہے پیغمبر کو, کیونکہ ظاہری طور پر اسلام کو انہوں نے قبول کر لیا. تو یہ کیسے ممکن ہے کہ وہ آپ کہیں کہ جناب ہمارے سلام کا صرف اہل وہی ہے کہ جو ولایت علی رکھتا ہو اور ہم اس سے دیکھ کر پتہ چلا لیتے ہیں کہ وہ مثلا سلام کا اہل بھی ہمارے ہے یا نہیں. تو پیغمبر کا تو یہ طریقہ کار نہیں تھا. پیغمبر تو جو بھی اپنے اظہار اسلام کرتا تھا اس کے سلام کو قبول کرتے تھے, اسے خود بھی سلام کرتے تھے اور اس کے سلام کا بھی اس انداز سے جواب دیتے تھے. تو یہ کس کے اندر, اور پھر یہ بھی دیکھنا چاہیے کہ خود قرآن نے اس سلسلے میں کیا طریقہ کار بتایا. خود قرآن نے سلام علیکم کا طریقہ کار بتایا, وہ اس سے بہتر ہوتا تو قرآن کوئی اور طریقہ کار بتاتا. اور خود حدیث قصہ کے اندر آپ پڑھتی ہیں کتنی دفعہ, اس کے اندر اس سے زیادہ تو اچھا کوئی طریقہ حدیث قصہ کے اندر جو سلام کرنے کا بتایا گیا وہ تو کبھی آپ نے شاید غور ہی نہیں کیا ہوگا. مثلا یہ جو دوسری تیسری لائن ہے اس کی, فی بعض الایام فقال السلام علیک یا فاطمہ, تو یہاں پہ بھی یہاں پہ سلام یا علی مدد مثلا کہنا چاہیے تھا. وہ تو بہت اچھا موقع تھا اس وقت, یہ لوگوں کو تعلیم کرنے کا, پیغمبر کو اور معصومین کو پتا تھا کہ قیامت تک حدیث قصہ پڑھی جائے گی تو اس میں سلام کا صحیح طریقہ بتا دیا جائے, لیکن ایسا نہیں ہوا ہے. اور آگے بھی دیکھیں, اذا بولدی الحسن قد اقبل وقال السلام علیک یا امہ فقلت علیک السلام یا قرۃ عینی و ثمرۃ فؤادی. جگہ جگہ آپ کو سلام, صرف یہی والا سلام آپ کو ہر جگہ جو ہے وہ نظر آئے گا. اور آئمہ کی کتنی احادیث ایسی ہیں اس کے اندر بھی یہی سلام ہے کہ من قال سلام علیکم فہیا اشر حسنات, جو سلام کرتا ہے اس کے لیے 10 نیکی ہیں. ومن قال سلام علیکم و رحمۃ اللہ فہیا 20 حسنات, اس کے لیے 20 نیکی ہیں جو وہ رحمۃ اللہ کا اضافہ کرتا ہے. ومن قال سلام علیکم و رحمۃ اللہ و برکاتہ فہیا 30 حسنہ, اور اگر و رحمۃ اللہ و برکاتہ کا اضافہ کرتا ہے تو اس کو 30 نیکیاں جو ہے وہ دی جاتی ہیں. تو اس کے بعد بھی امیر المومنین کی جو حدیث ہے اس کے اندر بھی اسی کا ہی تذکر آیا کہ جو سلام کس طریقے سے کرنا چاہیے, کہ جب گھر میں داخل ہو تو گھر والوں سے کہو السلام علیکم. تو جب آئمہ نے خود ایک چیز تعلیم کر دی ہے تو پھر آپ کو کیا اس کا نیا سلام ایجاد کرنے کی آخر ضرورت کیا ہے. اچھا دیکھیے, خود قرآن کے اندر ہی بات بس آخری طور پر اور بیان کر دوں کہ قرآن میں 43 دفعہ سلام کا لفظ آیا ہے, سلامن سلامہ یا سلامن, اور جنت کا ایک نام دار السلام بھی ہے. لہذا اس سلام کو ہر جگہ پہچان کروائیں, اس کی معرفت لوگوں کو دلوائیں, خود بھی معرفت سلام نماز پیدا کریں اور ایک دوسرے کے لیے اس انداز سے سلامتی کا پیغام بن جائیں, اور تاکہ آپ کا بہترین سلام نماز شمار ہو. اور اس کے ساتھ ہی ہماری آج کی گفتگو اختتام پذیر ہوتی ہے سلام کے لحاظ سے, اور اس کے بعد انشاءاللہ کچھ اور تفاصیل نماز کے سلسلے میں آئندہ گفتگو کا عنوان بنیں گی. وصلی اللہ علی محمد و آلہ الطیبین الطاہرین.
برحمتك يا أرحم الراحمين, وصلى الله على محمد وآله الطاهرين.